होते हैं, सब अपने घर के शहजादे होते हैं, लेकिन माशाल्लाह अल्लाह के निस्बत पर अपना घर छोड़ते हैं, अपना खाना पीना छोड़ते हैं और हमारे और आपके पास आते हैं, हमारी और आपकी बस्तियों में आते हैं। और मेरे जैसे बाज लोग उनको कड़वी कड़वी सुनाते हैं, हाँ कड़वी सुनाते हैं, वो बर्दाश्त कर जाते हैं। क्यों? कि वो ध्यान करते हैं कि हमारे नबी के साथ भी ऐसा हुआ था, तो हमारे नबी ने बर्दाश्त किया था तो हमारा काम भी बर्दाश्त करना है, वरना कौन किसकी क्या बर्दाश्त करेगा। पैदल चलते हैं। कल एक हाजी साहब ने मुझे सुनाया, क्या 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 सूरत की एक जमात हमारे वहां है, वो पूरे 4 महीने लगा दिए पैदल लगा रही है। एक पालनपुर की जमात है जो चल रही है पैदल चल रही है, एक एक दिन में 20-20 किलोमीटर का एक गांव से दूसरे गांव 20 किलोमीटर पैदल चल कर गई। क्यों? कि उस गांव में शायद एक मुसलमान हो, दो मुसलमान हो, तीन मुसलमान हो, तो उस वो मुसलमान छूट ना जाए हमारी मुलाकात से, इसलिए पैदल चलते हैं। अंबिया की अक्सर मेहनत पैदल हुई है। आप देखो सारे नबियों की मेहनत पैदल हुई है, कि जमात पैदल इसलिए नहीं चलती कि उसके पास पैसे नहीं है, सारे नबियों की अक्सर मेहनत पैदल हुई है। हम नबी वाला काम करते हैं तो उनके मुशाबिहत हो जाए और कोई इक्का दुक्का मकान भी न छोड़े। ये जो जितने मकान देहातों में होते हैं वो बहुत काबिले रहम होते हैं। कैसे होते हैं बोलो? शहर वालों में और देहात वालों में बड़ा फर्क होता है। का शहर वाले एक इस्लाम मुसलमानों के माहौल में होते हैं, 5 वक्त अजान की आवाज सुनते हैं, जब्बा कुर्ता पजामा टोपी सब चीजें देखते हैं, हाँ अजान की आवाज होती है, बच्चे कुरान पढ़ने जाते हैं, तो ये फितनों से किसी न किसी दर्जे में बचे हुए होते हैं। लेकिन देहातों में 2 चीजें होती है, दोनों चीजें इस्लाम में नुकसान देने वाली चीजें होती है। क्या वो 2 चीजें कौन सी है? क्या देहातों में एक जहालत है और दूसरा देहातों में अक्सर लोग गरीब होते हैं। ये दोनों चीजें ऐसी है कि अगर उसमें आदमी ने सही रहना न सीखा हो तो ये आदमी को इस्लाम से बाहर ले जाती है। हदीस में आता है काद अल फकरो अन यकून कुफरा, कि आदमी को फकर कुफरा तक ले जाती है, कि आदमी पैसे के बदले में अपना दीन छोड़ देता है। किसके बदले में बोलो? आपको देहात के देहात ऐसे मिलेंगे कि वो इस्लाम वाले थे, ईमान वाले थे, लेकिन हालात ऐसे होते चले गए कि अब इस्लाम उनके हाथ से चला गया। या फिर जहालत है, जहालत। अल्लाह फरमाते हैं जहालत भी कुफ्र की सिफत है। जहालत किसकी सिफत है? कि काफिर उसी को कहते हैं जो अल्लाह को नहीं जानता, अल्लाह को नहीं जान रहा है, फिर वो अल्लाह का इनकार कर देता है। कि जहालत ये भी ऐसी सिफत है कि आदमी अपने दीन को छोड़ देता है। तो ये देहातों का मजमा, बस्तियों का मजमा बहुत काबिल रहम होता है। क्या इसको कैसे कवर किया जाएगा? क्या पैदल जमातों से कवर किया जाएगा? क्या सहरोजा जमातें पैदल जाएगी, चिल्लों की चारमीनों की जमातें पैदल चलेगी? हजरत मौलाना इस रहमतुल्लाह अलैह के जमाने में जमातें चलती थी पैदल, दिल्ली से कलकत्ता, दिल्ली से बंबई, हाँ दिल्ली से कराची, उस जमाने में तो एक था, तो दिल्ली से कराची इस तरह से जमातें चलती थी, दिल्ली से ढाका जमातें इस तरह चलती थी कि सब जगह सबसे मुलाकातें हो जाती थी। अगर ये हमदर्दी इस काम में न होती तो ये जमातें थोड़ी इस तरह चलती। अब ठंडी का जमाना है, सब अपने घर के लाडले और शहजादे होते हैं, कच्चा पक्का खा रहे हैं, हाँ वो पैदल चलने वाली जमातों से पूछो, खाना पकाने का टाइम नहीं मिलता उनको, खाना पकाने का टाइम नहीं मिलता, लेकिन वो चलते हैं, अपने साथ तैयार कुछ रखते हैं, वो खाते हैं। अभी हमारे सूबे में करीबन 300 जमातें पैदल चल रही है, टेंट लेकर चल रही है। ऐसे देहातों में जाती है जिन देहातों में मुसलमान आबाद है और वहां ठहरने की जगह मस्जिद नहीं, मदरसा नहीं है, हम उसको जोनों की जमात बोलते हैं। तो वो जमातें पैदल चलती है और नदी के पट में कभी सो जाती है, कभी दरख्तों के नीचे सो जाती है ठंडी के दिन है, और पैदल चल रही है, टेंट लेकर चलती है। अगर ये अल्लाह के नबी अलैहिस्सलाम ने हमें एक दूसरे का भाई न बनाया होता तो कोई किसी की खैरियत पूछने ही नहीं आता। तुम जानो तुम्हारा काम जाने, ये कह देते हैं। यूं कहते भाई कल मरते हो तो आज मर जाओ, हमें क्या जाता है। लेकिन ये फरमाया कि ईमान वाला ईमान वाले का भाई है, यशुद्ध बाबू बाबन, वैसे एक दूसरे से जुड़े हुए हैं जैसे एक दूसरे से यूं जुड़ जाते हैं। अगर किसी कोने में अगर किसी ईमान वाले को तकलीफ पहुंचेगी तो उसका दिल ऐसे तकलीफ महसूस करेगा जैसे उसके जिस्म का कोई उज्व उसको तकलीफ हुई हो। और सबसे बड़ी तकलीफ की बात यह है कि ईमान वाला गैर ईमानी जिंदगी छोड़कर ईमान पर कैसे आ जाए। सबसे फिक्र की बात यह है कि एक है उसका जहीन शक्लों का नुकसान हो जाना और एक है इसके दीन का नुकसान हो जाना। कदीम का नुकसान होना वो सबसे बड़ा नुकसान है। क्यों? कि अगर ये बंदा दीन वाला है इसका मतलब कि अल्लाह को राजी रखकर जीवन जीने वाला है, जिंदगी जीने वाला है। वो जिंदगी ऐसी है कि अगर उसकी जिंदगी में दीनी जिंदगी आ गई तो अल्लाह का वादा है इसको खुशहाल कर देने का। अल्लाह का वादा है मन आमिल सालिहन मिन ज़करिन अव उन्सा व हुवा मुमिन फलनुहयिन्नहु हयातन तय्यिबा, कि हम उनको खुशगवार जिंदगी दे देंगे, खुशगवार जिंदगी। ये जमीन अल्लाह की है, इस पर अल्लाह की बात चलती है। तो जिसके लिए अल्लाह खुशगवारी तय करेंगे उसी को खुशगवार जिंदगी मिलेगी, और जिसके लिए अगर अल्लाह ने खुशगवारी तय नहीं की तो उसको पूरी दुनिया मिलकर खुशगवार जिंदगी नहीं दे सकते। दुनिया में खुशगवार जिंदगी का को लोग इस तरह गिनते हैं कि एक आदमी को अच्छा बंगला मिल जाए या किसी आदमी को अच्छी जॉब मिल जाए या किसी के बच्चे अच्छे सेट हो जाएं तो आदमी ऐसा समझता है मैं सेट हो गया। और किसी आदमी के घर न हो, किसी के बच्चे सेट न हुए हों तो उसको दुनिया के लोग ये समझते हैं कि आदमी कल्लाश हो गया। लेकिन आप देखो कुरान पाक में अल्लाह पाक ने दो लोगों के वाकयात बयान किए, एक खुशहाल लोगों के कंगाली के वाकयात किए बयान किए कि खुशहाल को हमने कैसे कंगाल कर दिया या खुशहाल को खुशहाली में बेहाल कैसे कर दिया। या तो खुशहाल की कंगाली के वाकयात है या खुशहाल की खुशहाली में बदहाली के वाकयात अल्लाह ने बयान किए। और दूसरा जो जाहिरी शक्ल में जिनको लोग बदहाल कहते हैं उनको हमने खुशहाल कैसे कर दिया, इनके अल्लाह ने वाकयात बयान किए कि कारून ये नमरूद ये फिरौन ये सारे के सारे खुशहाल शक्लों में थे। कौम आद कौम समूद कौम शाइब कौम लूत ये सारे के सारे अच्छी शक्लों के रहने वाले लोग थे। अल्लाह ने उनके कुरान में वाकयात बयान किए कि इनकी सारी शक्लों के होते हुए उनको बदहाल हमने कैसे कर दिया। और उनके मुकाबले में अक्सर नबियों की जमात वो जाहिरी निजाम में कमजोर थी, सहाबा कमजोर थे, उनको खुशहाल कैसे कर दिया। अल्लाह कुरान में फरमाते हैं जमीनें हमारी है, इन जमीनों का वारिस हम जिसको चाहते हैं उसको बनाते हैं। अल्लाह के नबी अलैहिस्सलाम मेहनत करते करते आदि इब्ने हातिम ताई के बेटे के पास गए, हातिम ताई का बेटा जो आदि था उसके पास, वो सरदारों में से था। उसको कहा आदि तो हमारी बात इसलिए नहीं मानता, हम तुम्हें बात समझा रहे हैं तुझे इसलिए बात समझ में नहीं आती, तुझे ऐसा लगता है कि ये गरीब फटीचर किस्म के लोग हैं, इनके पास है क्या ये बातें करते हैं, इनका साथ देने वाले थोड़े ही लोग हैं और वो भी गरीब गरीब लोग हैं, तो हमारी जाहिरी पोजीशन तुझे ऐसी लगती है कि तू इस्लाम लाने में और तुझे हमारी बात कबूल करने में रुकावट है। फिर खुद ही फरमाया अल्लाह के नबी अलैहिस्सलाम ने कि उस दिन क्या हाल होगा कि जबकि ये किसरा उस जमाने की सुपर पावर जो ताकत थी उसके लिए फरमाया कि वो अल्लाह फतह करेगा और उसके खजाने तुम्हारे पास आएंगे, और फरमाया उनकी औरतों के कंगन तुम्हारे पास आएंगे, उनके बादशाहों के कंगन तुम्हारे पास आएंगे। उस जमाने कंगन एजाज के तौर पर लोग पहनते थे, एजाज इज्जत, जैसे सर पर ताज पहनते हैं ऐसे एजाज के तौर पर कंगन पहने जाते थे, बादशाह लोग पहनते थे। और फिर फरमाया वो तुम्हारे पास आएंगे तो एकदम चकरा कर कहने लगा वो किसरा का हुरमुज और वो का जी हाँ वो। फिर उसके बाद फरमाया उनका उनके घर का कालीन जो कीमती कालीन है उस पर वो तुम्हारे घर के पापोश बनेंगे, जिस पर तुम पैर पूछते हो वहां रखोगे तुम उसको। तो वो चकरा गए, कहने लगे अच्छा ऐसा होने वाला है? कहा जी ऐसा होने वाला है। और उमर रजी अल्लाह तआला के जमाने में जब वो फतह हुआ तो वो सब चीजें आई, कालीन आया, ये आया, तो उसका कालीन इतना कीमती था कि लोगों ने कहा कि इसको हम बतौर यादगार महफूज कर लें। उमर ने कहा नहीं, इसको तोड़ो, इसके टुकड़े करो और साहबा में तकसीम करो, कि ये वो कालीन है कि जिस पर बैठने वाले में इस कालीन के नशे में आकर अल्लाह का मुकाबला किया था। जब नेमतें आती हैं, नेमतें और बेदीने के साथ आती हैं, तो ये अल्लाह की नेमतें हजम नहीं होती। क्या नहीं होती? हाँ, वो इन नेमतों से अल्लाह को नाराज करता है। किससे अल्लाह को नाराज करता है? अक्सर लोग नेमतों से अल्लाह का मुकाबला करते हैं। हाँ, जबान अल्लाह की भी हुई है लेकिन इसी जबान से अल्लाह को नाराज करेंगे। आंख अल्लाह की भी हुई है लेकिन आंख से अल्लाह की नेमत से अल्लाह को नाराज करेंगे। ये जिस्म अल्लाह का दिया हुआ है, अगर अल्लाह इसमें कोई खोट डाल दे तो इसके सारे तमाखे उतर जाएंगे। इस जिस्म में अल्लाह कोई खोट डाल दे तो सारे तेवर ठिकाने आ जाएंगे। ये जिस्म हमने नहीं बनाया, हमारे रब का बनाया हुआ है। तो अल्लाह अगर उसमें कोई बीमारी डाल दें, कोई हालात डाल दें, अरे भाई क्या हुआ का जी फालज पड़ गया जी, क्या हुआ का जी कमर की नस दब गई जी, क्या हुआ का ब्रेन हेमरेज हो गया जी, क्या हुआ का जी शुगर बढ़ गया जी, क्या हुआ का शुगर घट गई का जी, अब का जी मसली हो गए। अल्लाह कुरान में फरमाते हैं वो भले आदमी तो देखता नहीं है तेरे जिस्म को, तेरे जिस्म को हमने कैसा मजेदार बनाया। अल्लज़ी खलक़क फसव्वाक फ़अदलक, क्यों भले आदमी तो नहीं देखता तेरे जिस्म को हमने मौतदिल बनाया। बच्चा पैदा होता है, इतना पैदा होता है, फिर हम बढ़ना शुरू करते हैं, तो जैसे ऊपर का धड़ बढ़ता है ऐसे टांगे भी बढ़ती है, कि टांगों का बढ़ना भी जरूरी, धड़ का बढ़ना भी जरूरी। अल्लाह धड़ को बढ़ाते टांगों को ना बढ़ाते, कैसे मजे के लगते। अल्लज़ी खलक़क फसव्वाक, हाँ सर के बालों का बढ़ना जरूरी था, खोपड़ी है चोट लग जाएगी खोपड़ी टूट जाएगी, हड्डी को भी सख्त बनाया उस पर बालों की गद्दी लगा दी। हाँ अगर भवों के बाल भी ऐसे ही बढ़ते जैसे सर के बाल बढ़ते हैं तो हज्जन के साथ जो निकाब उठाकर बात करनी पड़ती, जी है मोहतरमा तशरीफ लाइए, हाँ वो निकाब बुरके की उठा दी, हमको बालों की निकाब उठानी पड़ती, लेकिन सर के बाल तो बढ़ गए और भवों के बाल छोटे छोटे रखे, आंखों के बाल छोटे छोटे रखे। अल्लाह रब हैं, कहां के बाल बढ़ने चाहिए, कहां के, यहां के बाल बढ़ जाते तो जैसे रीछ होता है ना, रीछ ऐसे नजर आते हम, हाँ पता नहीं कैसे नजर आते, क्या पानी एक ही है, चमड़ी एक ही है और एक जगह बाल बढ़ रहे हैं, एक जगह बाल नहीं बढ़ रहे हैं। हाँ पूरा जिस्म है, सारे जिस्म पर गोश्त है, लेकिन जबान ऐसी बनाई, मीठे को समझ ले, तीखे को समझ ले, कड़वे को समझ ले, फीके को समझ ले, हथेली समझ लेती है, अरे भाई वो भी तो गोश्त है, जिस्म का हिस्सा है। अल्लाह फरमाते अल्लज़ी खलक़क फसव्वाक फ़अदलक, ओ भले मानस तू पैर ठोककर कहां चलता है, तुझे तो हमने बनाया है। भले आदमी तो पैर कहां ठोकता है, अल्लाह के सामने आस्तीन कहां चढ़ाता है, अल्लाह मियां ने थोड़ी बुद्धि ज्यादा दे दी उसके लिए तो नशा करता है, पैर ठोककर चलता है, सफेद चमड़ी अल्लाह मियां ने बना दी उसमें तो अल्लाह के सामने आंखें निकालता है। अल्लज़ी खलक़क फसव्वाक फ़अदलक, ये तो अल्लाह ने खूबसूरत इसके ऊपर ये जिल्द चढ़ा दी, वरना ये गंद का मशीन है, गंद का मशीन। हाँ नाक में से निकले वो गंदा, कान में से निकले, कान में से निकले वो जाफरान वो गंदा, और सुबह दांत साफ ना करो तो ऐसी बदबू आए कि पड़ोस बैठने को तैयार नहीं। हाँ जिस्म से निकले तो उसमें से जाफरान और मुश्क की खुशबू आती है, क्या पसीना निकले वो बदबूदार, पेशाब के रास्ते से निकले तो बदबू, और पखाने के रास्ते से निकले तो बदबू, तो फिर मसला क्या है, ये तुमाखी करने का मसला क्या है? कहीं इन सब चीजों को जानता नहीं है इसलिए तुमाखी करता है। अल्लाह फरमाते हैं अल्लज़ी खलक़क फसव्वाक फ़अदलक, ब्लड सबके अंदर शुगर तो है लेकिन कंट्रोल में अल्लाह रखता है, बढ़ जा अगर बढ़ जाए तो मसला, और घट जाए तो मसला। प्रेशर तो सभी का है भाई, खून में प्रेशर तो होना ही चाहिए, खून में प्रेशर होगा तो सर में भी जाएगा, पैर में भी जाएगा, हाथ की नसों में भी जाएगा, प्रेशर तो होना ही चाहिए, पर प्रेशर बढ़ जाए तो मसला, और फिर प्रेशर कम हो जाए, अरे बोलो तो खरे, सुनो तो भी मसला, न सुनो तो भी मसला है भाई। कहा ये अल्लाह ने, अल्लाह फरमाते हैं फादलक, कि हमने तुम पर लगाम लगा कर रखी है कि बढ़ने नहीं देते, जितनी जरूरत है इतनी, बच्चे को जितनी जरूरत है इतना बच्चे में प्रेशर, और 55 में जितनी जरूरत है इतना 55 में प्रेशर, भर जवानी 30 से 40 साल का जमाना, उसमें जितनी जरूरत है उसमें इतना प्रेशर, कि जब जितनी जरूरत होती है इतना प्रेशर। लेकिन जब इंसान इन चीजों को नहीं समझता तो जो अल्लाह उसको नेमतें देते हैं उन नेमतों को वो अपनी अपनी कमाई समझता है, अपनी कमाई, और अपनी कमाई समझकर उसके उससे अल्लाह को नाराज करता है। कारून जो था वो मूसा अलैहि सलाम का चचाजाद भाई था, चचाजाद भाई, तो कारून के पास अल्लाह ने जो भेजा नबी को तो ये समझाया था, भाई भाई अब्दुल्ला साहब कह रहे हैं कि बहुत सारे लोग उल्टी पीठ करके भी बैठे हैं, तशरीफ ले आए, वक्त तो गुजर ही जाएगा, गुजरने वाली चीज है, अपने आप को काम, ये भी एक नशा है, ये भी जो भी अभी मैंने कहा ना कि अपने आप को कुछ समझते हैं तो अपनी जगह भी छोड़ने को तैयार नहीं होते, मैं भी कुछ हूं, तो फिर वो अल्लाह, ये अभी अल्लाह काम रहे भाई, हम आए हैं तो अल्लाह के नबी अलैहिस्सलाम के सहाबा का तरीका है, मजबे में आ जाना चाहिए। मैं क्या अर्ज कर रहा था, मूसा अलैहिस्सलाम के कारून जो है वो मूसा अलैहिस्सलाम का भाई था, चचाजाद भाई था, तो उनके पास भेजा तो ये बात कही कि उनको कहो कि जो नेमतें हमने दी है उससे अपने रब को तो राजी कर, अपने रब को राजी कर रही कि उसको बात कही कि इससे तो नशा ना कर, ये नशा बड़ा खतरनाक होता है, शराब का नशा थोड़ी देर में उतर जाता है, ब्राउन शुगर का नशा उतर जाता है, लेकिन आई एम समथिंग का नशा है वो नहीं उतरता, मैं भी कुछ हूं वो कभी नहीं उतरता, वो जल्दी उतरता नहीं, तो उसको वो नशा चढ़ गया। तो उन्होंने कहा कि जो कुछ तुझे अल्लाह ने दिया है उस पे तू लोगों पर खर्च कर, वह अहसिन कमा अहसन अल्लाह इलैक, जैसे अल्लाह ने तुझ पर एहसान किया तू भी लोगों पर एहसान कर, ये कहा। तो फौरन वो कहने लगा कि अल्लाह का थोड़ी एहसान है, ये तो मैंने अपनी अकल से सब किया है, वो अल्लाह को भूल गए। अच्छा, जब ये बात हो गई तो उसके बाद अल्लाह की तरफ से उसके गिरफ्त की शक्लें बनना शुरू हो गई, कि उसकी सारी शक्लों के साथ अल्लाह ने उसको तहस नहस कर दिया, कि इस दुनिया में आदमी इन नेमतों से खुशहाल नहीं हो जाता, इन नेमतों से खुशहाल नहीं होता, अगर इन नेमतों से खुशहाली होती तो इन नेमतों वाला, इन नेमतों वालों में से एक आदमी भी कभी बदहाल न होता। लेकिन जब अल्लाह चाहते हैं कि इनको बदहाल करें तो अल्लाह पाक फिर बदहाल करने की कोई ना कोई शक्ल से इसको बदहाल कर देते हैं। कौन सी शक्ल से अल्लाह बदहाल करते हैं? अल्लाह कुरान में फरमाते हैं कि अल्लाह फरमाते हैं कि हमारे बहुत लश्कर हैं, हमारे बहुत लश्कर हैं, इसको कहो वीडियो नहीं करते, हमारे बहुत लश्कर हैं, अल्लाह फरमाते हैं लिल्लाहि जुनूदुन, अल्लाह क्या फरमाते हैं, हमारे बहुत लश्कर हैं, और फरमाते हैं कि हमारे लश्कर को हमारे अलावा कोई नहीं जानता, वमा यालमु जुनूद रब्बिक इल्ला हु, मेरे इतने लश्कर हैं कि मेरे अलावा कोई इसको जानता नहीं है, अपने लश्कर में से किसी लश्कर को मुसल्लत कर देते हैं। हाँ, जैसे बड़ी बड़ी चीजें, जमीन अल्लाह का लश्कर, जरा हिला दे तो सौरभ बना बनाया तहस नहस हो जाए, क्या अल्लाह का लश्कर है? आसमान अल्लाह का लश्कर, कि बहुत मूसलाधार बारिश बरसा दे तो मसला, बारिश न बरसाए तो मसला, जितनी जरूरत है इतनी न बरसे तो मसला, अल्लाह का लश्कर। हवा अल्लाह के लश्कर, हवा तेज न चले, हवा तेज चले तो मसला, न चले तो मसला। कोरोना में समझ में आ गया ऑक्सीजन क्या है? कोरोना में समझ में नहीं आया? ये फिजा में ऑक्सीजन है, हम लेते हैं, लोग पैसे लेकर फिरते थे ऑक्सीजन मिल जाए, ऑक्सीजन कम हो गया, अल्लाह ने इस फिजा में ऑक्सीजन बनाया है कि वक्त पर वो चीज ना मिले तो मसला। ये सारी चीजें अल्लाह की मखलूक है, ऐसे जरासीम अल्लाह ने चलाए नजर भी नहीं आते थे, क्या हुआ कभी जरासीम लग गए, कण कम हो गए, कण बढ़ गए, मसला ही मसला। ये सारी चीजें अल्लाह की मखलूक है, नजर आने वाली भी मखलूक और ना नजर आने वाली भी, अल्लाह के फौजें, अल्लाह के लश्कर हैं। बाजों चीजों को अल्लाह, बाजी मखलूक को अल्लाह ने इन बड़ी बड़ी चीजों से खत्म किया, कि समंदर की मौजों में डुबो दिया, बाजों को जमीन में ढसा दिया और बाजों को आसमान से पत्थर बरसा दिए, اور بعضوں کو اللہ نے چھوٹی چھوٹی مخلوق کو ان پر مسلط کی، جوئیں مسلط کی، جوئیں بنی اسرائیل پر اللہ نے جوؤں کو مسلط کیا، کھٹمل کو مسلط کیا، کھٹمل وہ مسلط ہو گئے، مچھر کو مسلط کر دیا. کہ جیسے بڑی بڑی چیزیں اللہ کے لشکر ہیں، ایسے چھوٹی چھوٹی چیزیں بھی اللہ کے لشکر. جیسے یہ ساری چیزیں اللہ کے لشکر، ہماری بیوی بھی اللہ کا لشکر، اس کو مسلط کر دیا تو اس سے بڑا لشکر کوئی نہیں. ہاں کورٹ میں جا کر پوچھنا، ہمارے ایک دوست ہے، میں نے ان کو پوچھا کہ بھائی آج کل کون سے کیس چلتے ہیں؟ کہا جی دو ہی کیسز زیادہ چلتے ہیں، ایک میاں بیوی کے چلتے ہیں اور دوسرے پراپرٹی والے بھائی بہنوں کے چلتے ہیں. کہ بھائی بھی اللہ کا لشکر، بھائی بھائی ہو گیا. بھائی کیا ہو گیا؟ ارے بولو تو کھڑے بھائی. الیکٹرک بورڈ پر لکھا تھا بھائی خطرہ، بھائی خطرہ. کہ بھائی کیا ہو گیا؟ کہ جی بھائی خطرہ ہو گیا. یہ تو اللہ کا احسان ہے کہ ہمارے وہاں ایمان والے میں یہ بات چلائی گئی تعلیم کے حلقوں کے ذریعے سے. ماں باپ کیا چیز ہے، ماں باپ کیا چیز ہے، وہ سمجھائی گئی. ایمان والا کتنا قیمتی ہے، اس کے اوپر ظلم کرنا کتنی بری چیز ہے. ورنہ ایک دوسرے کو مار بھی دیتے ہیں، جیسے روز اخبار میں پڑھتے ہیں کہ لوگوں کو مار دیتے ہیں، باپ بیٹے کو مار دے، بیٹا باپ کو مار دے، سگا بھائی بھائی کو مار دے، بیوی اپنے محبت کرنے والے کو مل کر اپنے شوہر کو مار دے. کہ یہ سب ہو سکتا تھا؟ یہ تو سالہ سال سے محنت ہوئی ہے مجمع میں، تو اس مجمع، اس محنت نے اس مجمع کو تھامے ہوئے ہے. کہ اندر ایمان بنا، اللہ کا ڈر بنا، اللہ کا خوف بنا، تو کوئی ایک دوسرے کو، ورنہ ایسے کرتے جیسے اور لوگ کرتے ہیں کہ سارے اللہ کے لشکر، سگا بیٹا اللہ کا لشکر، سگا بیٹا اللہ کا لشکر، سگا بھائی اللہ کا لشکر، بیوی اللہ کا لشکر، نوکر اللہ کا لشکر، وہ چٹائی لپیٹ دیتا ہے. ہاں کہ ساری چیزیں اللہ کے لشکر. اللہ پاک ان کو نفع والی بنائے تو ان سے نفع ظاہر ہوتے ہیں. ان سب کے دل اللہ کے ہاتھ میں ہیں. جب اللہ ان کو ہماری محبت بھر دیں اور ہمارے موافق کر دیں تو ان سے نفع ظاہر ہوتے ہیں، اور اگر اللہ ان کے دلوں سے ہماری محبت کو نکال دے تو پھر وہ ہمارے خلاف ہو جاتے ہیں. کتابوں میں آتا ہے کہ جب آدمی اچھی زندگی گزارتا ہے اس کو فرما برداری والی، اس کے اعمال آسمانوں پر جاتے ہیں، اللہ راضی ہوتے ہیں. تو اللہ جبرائیل علیہ السلام سے فرماتے ہیں، جبرائیل ہم اس بندے سے خوش ہو گئے، تم بھی ان سے خوش ہو جاؤ، اور آسمان کے فرشتوں سے کہو وہ بھی خوش ہو جائیں، اور زمین والوں سے کہو وہ بھی خوش ہو جائیں. تو پھر کتابوں میں آتا ہے یودعو لہم القبول، کیسے لوگوں کے لیے اللہ کی دھرتی پر قبولیت رکھ دی جاتی ہے. پھر انسان تو انسان، جانور بھی ان سے پیار کرتے ہیں، جانور بھی کرتے ہیں. اور جب کسی بندے سے اللہ ناراض ہوتے ہیں تو جبرائیل علیہ السلام سے فرماتے ہیں ہم ان سے ناراض ہو گئے، تم بھی ناراض ہو جاؤ، اور آسمان کے فرشتوں سے کہو وہ بھی ناراض ہو جائیں، وہ بھی ناراض ہو جاتے ہیں، اور پھر زمین کے لوگوں سے کہو وہ بھی ناراض ہو جائیں، پھر وہ بھی ناراض ہو جاتے ہیں. پھر کہ ان کے لیے سب کے دلوں میں نفرت ڈال دی جاتی ہے. یہ آسمانوں سے ہوتا ہے. جس اللہ نے ہم کو پیدا کیا، اسی اللہ کے ہاتھ میں ہماری زندگی کی لگام ہے. یہ ساری شکلیں جتنی بھی ہے، وہ شکلیں خالی برتن ہیں، خالی برتن کی طرح. اس میں اللہ نفع بھر دے تو اس میں سے نفع ظاہر ہوگا، اور اگر اللہ اس میں سے نفع کو نکال دے تو انہی برتنوں میں سے نقصان ظاہر ہوگا. یہ سب کے دل اللہ کے ہاتھ میں ہیں، یہ سب کے دل، یہ ساری شکلوں میں بننے اور بگڑنے کی شکلوں کی طاقت اللہ ڈالتے ہیں. اچھا بھائی بتاؤ کہ دنیا میں زیادہ لوگ مالدار ہیں یا زیادہ قرض دار ہیں؟ ذرا زور سے بولو، قرض دار ہے. اچھا یہ بتاؤ کہ یہ قرض دار جو ہوئے ہیں وہ کاروبار بند کر کے قرض دار ہوئے یا چالو کاروبار میں قرض دار ہو گئے؟ جی تو دنیا میں کتنے لوگ وہ ہیں کہ جنہوں نے کاروبار قرض دار بننے کے لیے شروع کیا تھا؟ جی اچھا دنیا میں لوگ کاروبار مالدار بننے کے لیے کرتے ہیں قرض دار بننے کے لیے؟ قرض دار بننے کے لیے، برابر ہے، مالدار بننے کے لیے. تو یہ ہماری عقل کو چیلنج ہے کہ جس کاروبار کو مالدار بننے کے لیے کیا تھا، اس کاروبار نے قرض دار کیوں کر دیا؟ اچھا بھائی ایک آدمی قرض دار ہو گیا، اب روزانہ اس کی فکر کیا ہوتی ہے، قرضہ کم کرنے کی یا قرضہ بڑھانے کی؟ جی قرضہ. اچھا گھر میں 10 ممبر ہیں تو گھر کے ایک ممبر کی یہ فکر ہوتی ہے یا گھر کے 10 کے 10 ممبر کی ہوتی ہے؟ ارے بولو جی، اس کی کوشش گھر کا ایک ممبر کرتا ہے یا سارے گھر والے اس کی کوشش کرتے ہیں قرضہ اتر جائے؟ سب کرتے ہیں. اچھا تو سب کی فکر کے بعد روز قرض داروں کے قرضے بڑھ رہے ہیں یا کم ہو رہے ہیں؟ جی یہ ہماری عقل کا سوال ہے کہ بھائی کوئی قرضہ کرنا نہیں چاہتا تھا, پھر ہو کیسے گیا؟ پورا گھر مل کر کم کرنے کی کوشش میں ہے, پھر بڑھ رہا ہے, یہ کیا ہو گیا؟ کئی ان چیزوں کی لگام تمہارے ہاتھ میں ہوتی تو تم ہونے ہی نہیں دیتے. اس کا مطلب کس کی لگام تمہارے ہاتھ میں نہیں ہے؟ جس کاروبار کو مالدار بننے کے لیے شروع کیا تھا, وہ کاروبار کی لگام تمہارے ہاتھ میں ہوتی تو تم مالدار بن جاتے. اسی کاروبار سے بہت سارے مالدار بن گئے اور اسی کاروبار نے بہت سو کو غریب کر دیا, اور اب کوشش کرنے کے باوجود بھی قرضے کم نہیں ہو رہے. کہ اس کی لگام تمہارے ہاتھ میں ہوتی تو کم ہو جاتا. کہ یہ دکان خالی برتن ہے, اس میں اللہ نفع بھریں گے تو وہ مالدار بنانے کی شکلیں بنائے گا, اور اگر اللہ اس میں سے وہ شکل کھینچ لیں گے تو کماتے کماتے کنگال ہو جائے گا. یہ اللہ کا نظام ہے. اچھا بھائی بتاؤ, دنیا میں اکثر کی اولاد فرما بردار ہے یا اکثر کی اولاد نافرمان ہے؟ ذرا زور سے بولو, نافرمان. اچھا کتنوں نے اللہ سے دعا کی تھی کہ اللہ پاک مجھے ایک اچھا خوبصورت نافرمان بیٹا نصیب فرمانا؟ جی تو کہ ایک نے بھی دعا نہیں کی تھی. اچھا بچہ پیدا ہونے کے بعد کتنے لوگ گئے تھے, مالی صاحب ایک ایسا نام دے دو زوردار والا کہ جس سے ہمارا بیٹا نافرمان بن جائے. جب بچہ چلنا پھرنا شروع ہوا تو اسکول ڈھونڈنے نکلے تھے کہ بھائی صاحب ایسے اسکول بنا دو جہاں آوارہ گردی سکھائی جاتی ہو. ارے بھائی کتنے لوگ ایسے ہیں؟ کہا جی ایک بھی نہیں. تو پھر کیا ہوتا تھا کہ جب بیوی امید سے تھی تب سے وہ حاجی صاحب تو لوگوں کے پاس پھرتے تھے کہ بیوی امید سے ہے دعا فرمائیں اللہ نیک اولاد دے دے. جب بچے کی ولادت ہوئی تو مولوی صاحب کے پاس جا کر کہنے لگا مولوی صاحب گھر میں بچے کی ولادت ہوئی اچھا نام دے دیجئے. بچے کو مدرسہ اور اسکول بھیجنے کا وقت آیا تو اچھے سے اچھا مدرسہ اچھے سے اچھے اسکول. یہ سارے اچھے اسباب اختیار کرنے کے بعد یہ بچہ بھائی کیا ہونا چاہیے تھا, آوارہ ہونا چاہیے تھا یا بزرگ ہونا چاہیے تھا؟ ارے ذرا زور سے بولو, بزرگ ہونے چاہیے تھا. تو پھر یہ ایسا کیسے ہو گیا؟ تو بھلے آدمی اس کی لگام تیرے ہاتھ میں نہیں ہے, اس کی لگام تو ہمارے ہاتھ میں ہے. کہ سارے اسباب اچھے بننے کے اختیار کیے گئے لیکن نتیجہ وہ نہیں آیا جو ہم نے اور آپ نے چاہا. اللہ قرآن میں فرماتے ہیں لوگوں سے کہو دھرتی پر ہماری بات چلتی ہے, اللہ لہ الخلق والامر. لوگوں کو سنا دو, اللہ اس کا مطلب لوگوں کو سناؤ کہ دھرتی پر ہماری بات چلتی ہے تمہاری نہیں چلے گی. اگر ہماری چلتی تو یہ بچہ ایسے ہوتا جیسا ہم چاہتے ہیں, ایسا نہیں ہوا جیسا ہم چاہتے ہیں. یہ مثالیں ہیں, دنیا میں ایسی پچاسوں مثالیں ملے گی کہ ہم جو چاہتے ہیں وہ نہیں ہوا اور اس کے علاوہ کی چیزیں ہوئی. نبیوں نے انسانوں کو یہی سمجھایا ہے کہ یہ دین پر آؤ, اللہ کی اطاعت پر آؤ, فرما برداری پر آؤ, یہ بکواس نہیں ہے, یہ خالی قصہ کہانی نہیں ہے, یہ خالی کچھ لوگوں کی باتیں نہیں ہیں. یہ کس کی باتیں ہیں؟ کہ یہ اس دھرتی کو پیدا کرنے والے اللہ کی باتیں ہیں, ہمیں اور آپ کو پیدا کرنے والے رب کی باتیں ہیں. ہمارے نبی علیہ السلام جب مدینہ منورہ ہجرت کر کے گئے تو لوگوں کو پہلی جو بات سمجھائی وہ یہی سمجھائی جو ابھی میں ذکر کر رہا ہوں. اے لوگو, اپنے معاملے کو اپنے پیدا کرنے والے کے ساتھ ٹھیک کر لو. تمہارا پیدا کرنے والا تمہارے اور اس کے مخلوق کے بیچ میں, سب کے بیچ میں معاملے کو ٹھیک کر دے گا. من اصلح ما بینہ وبین اللہ اصلح اللہ ما بینہ وبین خلقہ. کہ جو اپنے معاملے کو اپنے رب کے ساتھ ٹھیک کرے گا اللہ اس کے اور اس کے مخلوق کے بیچ کے معاملے کو ٹھیک کر دیں گے. اس کے لیے ان چیزوں کو سمجھنا ہے, ان چیزوں کا یقین زندگیوں میں بٹھانا ہے کہ ایسا ہی ہوگا جو اللہ نے فرمایا ہے. ہم جو سوچتے ہیں, ہم جو پلان بناتے ہیں, وہ سب ایسے ہی ایسا دھرا کا دھرا رہ جائے گا. ہاں یہ سب اللہ کا نظام ہے, اللہ ہی کی اس میں چلتی ہے. تو ہمیں اپنے آپ کو اللہ کا پابند بناؤ, اپنے آپ کو اللہ کا تابع بناؤ. اس کی فکر, اگر یہ اس کی فکر زندگی میں آ گئی اور اچھے جینے پر پڑ گئے تو انشاءاللہ ہم دیکھیں گے کہ ہمارے قدم قدم پر اللہ کی نصرت اور اللہ کی مدد. جیسے صحابہ کے ساتھ کہ ان کے پاس کچھ نہیں تھا لیکن جب ان کے اندر اللہ کی بات ماننے کا مزاج بنا, اللہ کی بات ماننے کی طبیعت بنی, تو پھر اللہ پاک نے ان کے اوپر نعمتوں کی بوچھاڑ کر دی, نعمتوں کے دروازے کھول دیے. اللہ قرآن میں فرماتے ہیں یہ زمینوں والے اگر اللہ سے ڈرنے لگیں, ایمان لے آئے اور اللہ سے ڈرنے لگے, ہم آسمانوں سے ان کے لیے برکتوں کے دروازے کھول دیں. ولو ان اہل القرى آمنوا واتقوا, ایمان لائیں اور اللہ سے ڈر کر جیون جینے لگے, لفتحنا علیہم برکات من السماء, کہ ہم آسمانوں سے ان کے لیے برکتوں کے دروازے کھول دیں گے. اس کا مطلب کہ اگر ایسا نہیں کیا گیا تو پھر زندگیوں میں تنگی آئے گی, مسائل آئیں گے. اس لیے ہم اپنے آپ کو ان چیزوں کا محتاج سمجھیں. یہ چار مہینوں میں جانا, چلوں میں جانا ہم پر بوجھ بنتا ہے کہ چار مہینے میں لے جا رہے ہیں, چلے میں لے جا رہے ہیں. ارے بھائی کیا ہم کو کوئی پاگل کتے نے کاٹا ہے کہ لے جائیں گے؟ ارے بھائی ہم سے اپنا تو بیٹا رہتا نہیں ہے, تمہارے چھوکرے کو لے جا کر کے ہمارا درد سر بنائیں گے؟ عامر صاحب سے پوچھو, 15 بچوں کو لے جاتے ہیں تو کیا بیچارے پر گزرتی ہے, 20 آدمیوں کو لے جاتے ہیں تو کیا گزرتی ہے؟ ہاں اس کی رات کی نیند چلی جاتی ہے, اس کا ابا تو گھر میں پیر لمبے کر کے خراٹے لیتا ہے اور اس کے امیر صاحب رات میں اٹھ کر دعا کرتے ہیں کہ اے اللہ پاک ابراہیم کے بیٹے اسماعیل کو لایا ہوں, اے اللہ اس کو تو دین کا دیندار بنا دے, اس کے باپ کی آنکھوں کی ٹھنڈک بنا دے, اللہ تو اس کو دین کا کام. اس کا باپ تو لمبے ہو کر سو گیا ہے اور اس کا امیر رات کو روتا ہے اور وہ صبح میں اٹھ کر ایسا وٹ پاڑتا ہے جیسے داماد بن کر آیا ہو. ہاں داماد کیسے آتے ہیں جماعت میں؟ ایسے داماد بن کر چلتا ہے. اور امیر صاحب کہتے ہیں اچھی بات ہے, ٹھیک ہے ٹھیک ہے بیٹا, جیسے آپ فرما دیں. اس کا باپ اس کے سننے کو تیار نہیں, تو کیا کسی پاگل کتے نے کاٹا ہے؟ یہ تو اگر ہمدردی کی محنت نہ ہوتی تو کسی کے بچے کو کوئی پوچھتا نہیں, بھائی کل جاتا ہو تو آج جا. لیکن ہمارے نبی علیہ السلام نے فرمایا, تم میں سے کوئی آدمی اس وقت تک مومن نہیں ہوگا جب تک اپنے بھائی کے لیے وہ چیز پسند نہ کریں جو اپنے لیے کرتے ہیں, اس لیے مارے مارے پھرتے ہیں. ورنہ کس کو مسجد میں سونا اچھا لگتا ہے؟ کس کو اچھا لگتا ہے؟ اور کس کو کچا پکا ہاتھ سے پکا ہوا کھانا اچھا لگتا ہے؟ ٹھنڈی میں سونا کس کو اچھا لگتا ہے؟ کل ہم سوئے تھے, مجھے بہت ٹھنڈی لگی. میں نے مفتی صاحب سے کہا, مجھے بہت ٹھنڈی لگ رہی تھی. تو پتہ نہیں میدان میں سونے والے کیسے کیسے سوئے ہوں گے, جماعتوں میں پھرنے والے, درختوں کے نیچے سونے والے, پتہ نہیں کیسے کیسے سوتے ہوں گے. اگر یہ حکم اللہ کی طرف سے نہ ہوتا تو کوئی کسی کی ہمدردی میں نہ پھر رہا. اس کو ہم اپنی ہمدردی کی چیز سمجھیں, اس کو بوجھ نہ سمجھیں, ایکسٹرا چیز نہ سمجھیں. ہماری خوشحالی اس میں ہے کہ ان چیزوں کو سمجھ کر اپنے آپ کو اپنی اپنی مشغلوں میں ان چیزوں کا پابند بنے. اس کا ان چیزوں کا پابند بننے کا مطلب یہ نہیں ہے کہ ہم سنیاسی بن جائیں. سنیاسی جانتے ہو کہ امی کو چھوڑ دیا, بچوں کو چھوڑ دیا, کاروبار کو چھوڑ دیا, سب کو چھوڑ کر جنگلوں میں چلے گئے, کہ یہ کون ہے کہ سنیاسی؟ سنیاسی بنا دین میں منع ہے, کوئی سنیاسی نہیں بنے گا. پھر اللہ جس کو جتنا بڑھائے اتنا بڑھے, ہاں جتنا بڑھائے اتنا, لیکن بڑھنے کے طریقے سیکھے, ہضم شکتی اچھی بنا دے, ہضم کرنے کی شکتی وہ اچھی بنا دے, پھر جتنا اللہ بڑھائے بڑھے. یہ ابھی تو تم دھلیا کے مالک بھی نہیں ہو, دھلیا کے ایک محلے کے مالک نہیں ہو, دھلیا کی ایک پراپرٹی ہوتی ہے اس کے مالک ہو. اللہ ہمت دے پورے محلے کے مالک بنو, پھر پورے دھلیا شہر کے مالک بنو, پھر دھلیا ضلع کے مالک بنو, پھر مہاراشٹر کے بنو, پھر ہندوستان کے بنو, پھر اللہ توفیق دے کہ پھر پورے عالم کے بنو. ہمیں کیا جاتا ہے؟ صحابہ 3 بر اعظم کے مالک تھے. کتنے بر اعظم کے بولو؟ 3. بس بر اعظم کو جانتے ہو آپ؟ ایک بر اعظم کس کو کہتے ہیں؟ ارے بولو تو کھڑے بھائی, ایک بر اعظم کس کو کہتے ہیں؟ ایک بر اعظم میں کتنے ملک ہوتے ہیں؟ ایشیا بر اعظم ہے, اس میں کتنے ایشیا کے ملک ہیں؟ افریقہ ایک بر اعظم ہے, ایک بر اعظم میں کتنے ملک ہیں؟ 54 ملک ہے. دلیا کی پراپرٹی نہیں, دلیا کا محلہ نہیں, پورا افریقہ بر اعظم, 54 ملکوں کا ایک کھنڈ. ہاں بر اعظم, صحابہ 3 بر اعظم کے مالک تھے. لیکن ان بر اعظموں نے ان کے تیور خراب نہیں کیے کہ جب وہ اللہ کے بندے بن کر جینا شروع ہو گئے تو اللہ نے ان زمینوں کا ان کو مالک بنایا. ہمارا بیٹا تو, ہمارا بیٹا سائیکل پر سے بائک پر آتا ہے تو اس کو بائک بھی ہضم نہیں ہوتی, وہ ٹیڑھا بیٹھ کر بائک چلاتا ہے. ارے بیچاری کی کمر کیوں بینڈ ہو گئی؟ کہا جی سائیکل والا بائک پر آ گیا, بائک ہضم نہیں ہو رہی اس کو. ہاں اور بائک والا کو اللہ گاڑی دے دے تو؟ کہا جی اس کے تو کیا پوچھنے پھر, بائک والا وٹ پڑتا ہے سائلنسر نکال کر پورے محلے کو پریشان کرتا ہے اور سمجھتا ہے میں کچھ ترم کھا کر بیٹھا ہو گیا ہوں. آپ دیکھ لو سائلنسر نکل کر پٹ 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 کر کے نکلے گا, اسے کوئی پرواہ نہیں ہوگی کہ محلے میں کون بیمار ہے, کون سویا ہوا ہے, میں ترم کھا کر بیٹھا ہو گیا. क्या एक बाइक साइकिल पर से बाइक दे दी, इसको इतना नशा चढ़ गया तो इसको अल्लाह पाक जमीन का मालिक बनाएगा, इसको बेचारे को बाइक हजम नहीं होती। हमारा बेटा सीधा सीधा जा रहा था, छह दिन के बाद यूं चल रहा था यूं। किसी ने पूछा इसको क्या हुआ है, कहे छह दिन से जिम जाता है, छह दिन की जिम में यूं चौड़ा हो गया, अभी तो बॉडी बिल्डर बनते बनेगा, इसको छह दिन की जिम हजम नहीं होती। हाँ, तो इसको अल्लाह जमीनों का मालिक बनाएगा। जमीनों का मालिक उसको अल्लाह बनाते हैं कि जो तीन बर आजमों का के मालिक हैं और दरख्त के नीचे सोए हैं, खुतबा देने के लिए खड़े हैं, बारह पैबंद लगे हुए हैं, क्या जबान के तेवर नहीं बदले, टोन नहीं बदले, मिजाज नहीं बदले। दो सगे भाई थे, अब्बा का इंतकाल हो गया, एक भाई मालदार हो गया, एक भाई मुकद्दर से गरीब हो गया। कब मालदार का तेवर सगे भाई से बदल गया, क्यों क्या हुआ? कि बेचारे का कसूर यह है कि मुकद्दर उसकी कम है, वो गरीब रह गया, तो मालदार टोन से बात करता है, ये टोन वाले को अल्लाह रोजी अल्लाह अल्लाह जमीनों का मालिक बनाएगा। क्या इन चीजों को हजम करने की शक्ति पैदा करनी, क्या ये तबलीग इन शक्तियों को पैदा करने का नाम है। कि बच्चे को तुम गोश्त नहीं देते हो, क्यों? कि शक्ति नहीं है। अरे भाई दूध पीने बच्चे को क्यों गोश्त नहीं देते? अरे भाई रोटी खिलाओ, क्या रोटी हराम है? क्या जी हराम नहीं है। क्यों नहीं देते हो? क्या जी शक्ति नहीं है। बीमार को तुम खाना नहीं देते? अरे भाई खाना खिलाओ जोरदार मुर्ख मुसल्लम। क्या जी शक्ति नहीं है। जैसे बीमार की शक्ति वाले को बगैर शक्ति वाले को नहीं देते, छोटे मुन्ने बच्चे को नहीं देते, तो हमारे पास भी शक्ति नहीं है। थोड़े से जरा खूबसूरत बन जाने उसमें नाटक करते हैं। अरे भाई खूबसूरत तो अल्लाह मियां ने बनाया, कोई तेरा बाबा कोई फैक्ट्री में बनाने गया था? खूबसूरत अल्लाह ने बाल दे दिए, खूबसूरत आवाज दे दी, तो उसमें दुनिया भर के नखरे बढ़ गए। अरे कोई फैक्ट्री में तू बनाने भाई गया था? तेरी अम्मी तेरे अब्बा कोई फैक्ट्री में तुझे? अल्लाह की ये देन है, तो उससे अल्लाह को नाराज करता है। कह जी अंदर की शक्ति कम है, शक्ति कह ये मुबारक मेहनत इस शक्तियों को पैदा करने की मेहनत है। तो वो ईमान की मेहनत, अल्लाह पर नजर की मेहनत, अल्लाह के दादो दहिश देने की अता की इस्तेहजार की मेहनत, ये मुबारक मेहनत इसकी मेहनत है। जब ये अच्छी हो जाएगी ना, तो जैसे सहाबा के पास कुछ नहीं था, उनको सब कुछ वाला कर दिया, और जो सब कुछ वाले थे उनको बगैर बगैर कुछ के कर दिया। ये अल्लाह अल्लाह के हाथ में। इसलिए सबसे बड़ी जो काबिल रहम चीज है वो ये है कि ईमान वाला अपनी असल जिंदगी पर आए। हम उसके कपड़े के खत्म होने को दुख समझते हैं कि उसके पास कपड़ा नहीं है, उसके पास जूता नहीं है, उसके पास खाना नहीं है, इसको लोग दुख समझते हैं। ये दुख की चीज है, जरूर दुख की चीज है, इसमें जरूर ताउन करना चाहिए। लेकिन सबसे बड़े दुख की चीज ये है, इसके तेवर खराब हो गए हैं, इसकी जबान खराब हो चुकी है, इसका अल्लाह के ऊपर विश्वास खराब हो चुका है, इसके जीवन जीने के तरीके खराब हो चुके हैं। अगर आज हम ये हालात जो इस पर आए हैं वो इसकी इस गलत रविश की वजह से आ रहे हैं। अगर इसकी गलत रविश ठीक नहीं हुई तो आज हम इसको खाना दे देंगे, फिर इसकी गलत रविश फिर इसको कंगाल कर देगी। आज इसको कपड़े देंगे, इसकी गलत रविश फिर इसको कंगाल कर देगी। कि इसको इन सारी नेमतों की नुसरत के साथ इसको अपनी सही जिंदगी पर आने की रहबरी की जाए। जब उसका मामला अपने रब के साथ ठीक हो जाएगा, अल्लाह उसके सारे निजाम को ठीक कर देंगे। अरे भाई डाली क्यों सूखने लगी? कजी डाली दरख्त से कट चुकी है। कितनी भी मोटी डाली हो, अगर दरख्त से कट गई, कटी हुई डाली को कोई हरी भरी नहीं कर सकता। ये कट गई है डाली। कारून अल्लाह से कट गया, फिरौन अल्लाह से कट गया, नमरूद अल्लाह से कट गया। मोटी मोटी डालियां थी, जाड़ी जाड़ी डालियां थी, अल्लाह से कट गई तो वो कटी हुई डालियां सूख गई। कटी हुई डाली पर कोई टैंकर के टैंकर पानी बहा दे, वो हरी भरी नहीं होती। कोई यूरिया खातर एक नहीं दस दस बोरियां डाल दे, उसको कोई हरी भरी नहीं करेगा, उसको सूखना ही सूखना है। ऐसे हम अपने आप को अल्लाह से न काटें, मस्जिदों से न काटें, मस्जिदों के अमाल से न काटें, यहां से हमको पानी मिलेगा। किताबों में आता है ये बैतुल्लाह अल्लाह का घर है, दुनिया की फैली हुई मस्जिद है वो अल्लाह की बेटियां हैं। बैतुल्लाह में जो रहमत उतरती है वो रहमत बैतुल्लाह से मस्जिदों की तरह आती है, और मस्जिदों में जो जाता है वो अल्लाह का मेहमान होता है, अल्लाह उसकी मेजबानी करते हैं। ये बंदा मस्जिद से कट गया, मस्जिद की नमाजों से कट गया, ये बंदा मस्जिद की मेहनत से कट गया, अब इसको ये रहमतें कैसे मिलेगी? ये मुबारक मेहनत के रास्ते से उस रुख की तरफ करने को कहते हैं। मलंग बनने को नहीं कहते, सन्यासी बनने को नहीं कहते। अल्लाह तुम्हें राजपाट दे, राजपाट करो। सहाबा में राजपाट करने वाले लोग थे, सहाबा में बड़े बड़े व्यापारी लोग थे, उनमें मिनिस्टर भी थे और मिनिस्टर भी थे, सारे के सारे थे। तो इन चीजों से किसी को नहीं रोकते,
کہ اللہ جس کو جہاں پہنچائے اس کی فکر کریں. اب لیکن اس فکر کے ساتھ صحیح جیون جینے کے طریقے کو سیکھیں. ابھی ہم نے وہ زندگی نہیں سیکھی. تھوڑی سی نعمت میں ہم اس نعمت سے ہی اللہ کو ناراض کرتے ہیں, انہی نعمتوں سے اللہ کے سامنے ہنسی چڑھاتے ہیں. اللہ نے ہم کو اولاد دی, ہماری اولادوں کو بیچ میں لا کر ہم اللہ کے لیے اللہ کی نافرمانی کرتے ہیں. بیوی کی رعایت میں اللہ کی نافرمانی کرتے ہیں, سگے بھائی کی رعایت میں اللہ کی نافرمانی کرتے ہیں. اس لیے فرمایا کہ تمہاری اولاد, تمہارے بچے تمہارے لیے فتنہ ہے, فتنہ. اور اللہ نے قرآن میں فرمایا 8 چیزیں ہیں جو تمہیں اللہ اور اس کے رسول اور اس کے دین کی محنت میں آڑے آئے گی. ان میں امی کو بیان کیا, ابا کو بیان کیا, بھائی بہنوں کو بیان کیا, پورے خاندان کنبے قبیلے کو بیان کیا. قل ان کان آباؤکم و ابناؤکم و ازواجکم و عشیرتکم و اموال اقترفتموها و تجارت تخشون کسادها و مساکن ترضونها احب الیکم من اللہ و رسولہ و جہاد فی سبیلہ. تین 8 چیزوں کو کہ تمہارے کاروبار اللہ نے تمہیں دیے ہیں, وہ کاروبار تمہیں اللہ کی نافرمانی کرواتا ہے. نوکری تمہیں اللہ نے دی ہے, اس نوکری کو تم اللہ کی نافرمانی کے لیے استعمال کرتے ہو. اللہ پوچھتے ہیں قرآن میں, اگر ایسا ہوا تو پھر آخر میں ایک جملہ لائے فتربصوا, چوکنے ہو جانا کیا ہوگا. اس لیے اس کو اپنی ضرورت کی چیز سمجھیں, اس کے بعد اس کو اپنے گھر کی ضرورت کی چیز سمجھیں. ہاں کتابوں میں آتا ہے جتنے بڑے ہیں ان سے اپنے ماتحتوں کا سوال ہوگا. کلکم رائن و کلکم مسئولون عن رعیتہ, جیسے ہم سے اس کی ذمہ داری, ہمارے ماتحت لوگوں کی ذمہ داری ہمارے ذمہ ہے. ہمارے ماتحت ہماری بیوی ہمارے بچے ہیں, ان کی ذمہ داری ہمارے ذمہ ہے. ہم اپنی ذات سے یہ کر لیں اور ان کی فکر نہیں کی تو ہمارے گھر میں یہ چیز نہیں آئے گی. اور اللہ کے نبی علیہ السلام کی بات کا مفہوم ہے ہر آدمی کی اولاد یا تو اس کے لیے جنت ہے یا اس کے لیے جہنم ہے. ہر آدمی سوچے کہ میں نے اپنی گھر والی کو, میں نے اپنی بیوی کو اور میں نے اپنے بچوں کو کیا دیا ہے, وہ میری ماتحتی میں ہے. اگر میری ماتحت اولاد کو یہ میری موجودگی میں نہیں ملا تو میری اولاد غلط رخ پر جائے گی, اور میرے بعد جتنا وہ غلط رخ اختیار کرے گی اس کا ذمہ دار میں ٹھہروں گا. میں نے اس کو جو چیز دینی تھی نہیں دی ہے, جس زمانے میں جو چیز دینی تھی وہ نہیں دی ہے, نہ مجھے دنیا میں ان سے راحت مل سکتی ہے نہ موت کے بعد ملے گی. اس لیے فوراً دوسری جو فکر کرنی ہے اپنی فکر کے بعد اپنے گھر والوں کی کرنی ہے. اللہ نے اپنے نبی علیہ السلام سے فرمایا قو انفسکم و اہلیکم نارا, کہ اپنے آپ کو اور اپنے اہل و عیال کو گھر والوں کو جہنم کی آگ سے بچاؤ. تو ہماری دوسری فکر یہ کہ کہ یہ چیزیں ہمارے گھر والوں میں کیسے آ جائیں. اور گھر والوں میں لانے کے لیے اس فکر میں سب سے پہلے جس کو شریک کرنا پڑے گا وہ گھر والی کو. اس لیے کہ گھر بنتا ہے گھر والی سے. گھر والی کو کہتے ہیں گھر والی, والی وہ گھر کی والی ہوتی ہے. وہ کیا ہوتی ہے بولو, ارے بولو کیا ہوتی ہے گھر کی, گھر میں کس کی چلتی ہے؟ آپ کہو گے ہماری چلتی ہے, آپ پروف دے سکتے ہو آپ کی چلتی ہے؟ میں اس پر دے سکتا ہوں کہ آپ کی نہیں چلتی ہے. اچھا بتاؤ آپ کے گھر میں رشتہ آ گیا بیٹے بیٹی کا اور آپ چاہتے ہو رشتہ ہو جائے اور حجن چاہتی ہے نہ ہو, جی رشتہ ہو جائے گا آپ کر لو گے؟ ارے بولو بھائی کر لو گے؟ جی نہیں کر پائیں گے. اچھا گھر میں رشتہ آیا, حجن چاہتی ہے رشتہ ہونے کا, ہم نہیں چاہتے ہیں, تو کیا ہوتا ہے؟ جی ہماری نہیں چلتی ہے. گھر میں والی وہی ہے, گھر میں والی, بچے اسی کی زبان بولتے ہیں. ہم کسی کو پوچھیں بھائی تمہاری زبان کون سی ہے, ہم ایسا پوچھتے ہیں تمہاری پترو بھاشا کون سی ہے, ایسا ہی پوچھتے ہیں نا. ارے بولو کیا پوچھتے ہیں, کیا پوچھتے ہیں؟ ماترو بھاشا. تو کیوں ابا کی بولی الگ ہے؟ کہا نہیں 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 ابا کی بولی الگ نہیں ہے. لیکن تو پھر کہ امی ابا دونوں کی بولی, ابا کی بولی ہے وہی ماں کی بولی ہے, پھر آپ کیوں پوچھتے ہو ماترو بھاشا؟ کچی بچے ماں کے وچار دھارا پر ہوتے ہیں. بچے کس کے وچار دھارا پر ہوتے ہیں بولو؟ انگریزی میں پوچھتے ہیں تمہاری مدر ٹنگ, کوئی ایسا پوچھتا ہے تمہاری فادر ٹنگ. فارسی میں پوچھتے ہیں تمہاری مادری زبان, کوئی ایسا نہیں پوچھتا تمہاری پیدری زبان. ہاں تو ہم پوچھتے ہیں ماترو بھاشا, کوئی یہ نہیں پوچھتا بچے ماں کی بولی بولتے ہیں. اس لیے علماء نے لکھا کہ اگر بچوں کو نیک بنانا ہے تو ماں مرد سے زیادہ نیک ہونی چاہیے. ماں کیسی ہونی چاہیے؟ مرد سے زیادہ نیک. भाई बच्चा हमारे पेट में बंधा है, उसके पेट में बंधा है, क्या मां का पेट उसके लिए सांचा है, सांचा फर्मा है, डाई है, डाई जैसी डाई होगी ऐसी ऐसी मैन्युफैक्चरिंग होगी। ये डाई कैसी है? ये पेट तकवे वाला है, ये पेट हया वाला है, ये पेट अल्लाह के डर वाला है, ये पेट अल्लाह के सामने रोने वाला। अब उसमें बच्चा बन रहा है, अब वो बच्चा कैसा बनेगा? ये जुनैद बगदादी का अब्बा बनेगा। लेकिन ये पेट जिसमें बच्चा बन रहा है, वो बच्चा वो माँ आंखों से गंदा देख रही है, कानों से गंदा सुन रही है, जबान से गंदा बोल रही है, और सारी चीजें बाजारों में घूम रही है बगैर पर्दे के, पता नहीं कितने बेशरम लोगों की निगाह उस पर पड़ रही है, और उसके पेट में बच्चा भी बन रहा है। और हाजी साहब दुआ करते हैं कि अल्लाह हमारी मोहतरमा की उम्मीद से हैं उसमें जुनैद बगदादी पैदा कर दे। जुनैद बगदादी पैदा होगा, जुनैद बगदादी बनते बनेगा, बाकी शैतान का खालसा भाई जरूर बन जाएगा। हाँ, डाई खराब हो गई तो हजरत फरमाते हैं सबसे पहले अगर घर को बनाना चाहते हैं तो हमारी मोहतरमा को हमें अपने फिक्रों में शरीक करना पड़ेगा। तो मोहतरमा को कैसे फिक्रों में शरीक करेंगे? क्या मोहतरमा जो है वो उसको इफहाम तफहीम मोहब्बत से, बाय ऑर्डर नहीं होता, बाय ऑर्डर कुछ नहीं होता, उसे मोहब्बत देनी पड़ेगी अपने फिक्रों में शरीक होने के लिए। मोहब्बत कि इतनी मोहब्बत दो कि वो आपसे जुड़ जाए, आप उनसे जुड़ जाओ, वो आपके फिक्रों में शरीक हो जाए। बगैर बीवी के बने घर नहीं बनते हैं। हमारे नबी अलैहिस्सलाम ने अपनी फिक्र में सबसे पहले जिसको शरीक किया वो अपनी बीवियों को किया, अपनी बीवियों को किया है। साहबा फरमाते हैं हमने आधा दिन अम्मी जान आयशा रजी अल्लाह अन्हा से सीखा है कि अपनी फिक्र में अपनी बीवी को शरीक करना। अल्लाह के नबी अलैहिस्सलाम को नबूवत मिली तो अपनी घरवाली खदीजा रजी अल्लाह तआला अन्हा को अपने फिक्र में शरीक किया। उन्होंने ही उनको धारस बनाई, वही सबसे पहली सपोर्टर वही बनी थी। जब अल्लाह के नबी अलैहि सलाम का सीना मुबारक चाक किया गया और जो कुछ हुआ तो अल्लाह के नबी अलैहि सलाम घर आए और घर सो गए, घर वालों को सुनाया मेरे साथ ऐसा हुआ, मेरे सीने को चाक किया गया और कोई आया और ऐसा किया। तो वो लेकर वरका इब्न नौफल के पास गई। वरका इब्न नौफल बड़ा समझदार आदमी, इल्म रखने वाला था। उसने कहा अच्छा इस आदमी के साथ ऐसा ऐसा हुआ है, अगर इस आदमी के साथ ऐसा हुआ है तो फिर ये नबी है और इसके साथ और उससे आगे होने वाला है। इससे आगे क्या होने वाला है? इसको उसके घर के लोग दुश्मन बन जाएंगे। जब ये नबूवत का ऐलान करेगा तो इसके घर के लोग दुश्मन बनेंगे, इसको मक्का छोड़ना पड़ेगा। तो हमारे नबी अलैहिस्सलाम कहने लगे अच्छा मुझे मक्का छोड़ना पड़ेगा, मुझे मेरे घर के लोग दुश्मन हो जाएंगे। तो बीवी समझ गई कि मेरे शौहर टेंशन ले रहे हैं, एकदम बीच में आड़े आ गई। ना 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 ऐसा नहीं होगा। क्यों नहीं होगा? क्या आप तो ऐसे ऐसे काम करते हैं कि ऐसे काम करने वाला का कोई दुश्मन नहीं होता। तहमिलुल कल, आप लोगों का बोझ उठाते हैं। तकरीब दईफ, मेहमान नवाजी आप करते हैं। तकसिबुल मादूम, परेशान हालों के आप रहबर बन जाते हैं। और ये और ये और ये और ये का सबसे पहली धारस जो बंधाई वो घरवाली ने बंधाई। हमारी घरवाली को हम अपने फिक्रों में शरीक करें, उस फिक्रों में शरीक करने के लिए तेवर खराब नहीं करें। अगर तेवर हमने खराब किए, एक घर जो बनता है वो मियां बीवी के एक होने से बनता है। अगर किसी घर में मियां बीवी एक फिक्र हो गई उसकी घर को कोई नहीं उजाड़ सकता, लेकिन जिसके घर में मियां बीवी में के फिक्र में इख्तिलाफ पड़ गया, भेदभाव हो गया, मतभेद हो गया, उस घर को उजाड़ने की फिक्र ना करो। मियां बीवी का इख्तिलाफ फिक्र ही उस घर को आग लगा देगा। घर को आग लग गई, घर के चिराग से दिल के फफोले जल उठे, सीने के दाग से इस घर को आग लग गई, घर के चिराग से। मियां बीवी में इख्तिलाफ पड़ गया, अब इनको उजाड़ने की कोई बात नहीं, इनके बच्चे हमारा इन्हीं के इख्तिलाफ से बन जाएंगे कि इनके आपस के इख्तिलाफ इनके बच्चों को रस्ते पर लगा देंगे। का सबसे बड़ी बात मियां बीवी का जोड़, और उसके लिए बाय ऑर्डर नहीं। अल्लाह के नबी सलाम जितना प्यार देते थे वो प्यार देने की जरूरत है। प्यार देने की जरूरत है। हुजूर इस्लाम ने फरमाया कि कल कयामत के दिन सबसे पहला जो तुम्हारा तोला जाएगा वो बीवियों के साथ के अखलाक तो ले जाएंगे। भाई बीवियों का क्यों पूछा? कि सबसे पहला रिश्ता अल्लाह ने जो दुनिया में बनाया वो बीवी का बनाया, आदम और हव्वा, और सबसे अखीर तक जो कया हमारे साथ रिश्ता जाएगा वो बीवियों का रिश्ता। अरे भाई जन्नत में उसी के साथ जाना है, अम्मी के साथ, अब्बा के साथ, भाई बहनों के साथ नहीं, उसी के साथ जाना है। दुनिया का पहला रिश्ता मियां बीवी, और जन्नत में जाने वाला रिश्ता वो मियां बीवी, वो मोहब्बत चाहता है। اللہ کے نبی علیہ السلام اتنا پیار دیتے تھے، کھانے بیٹھتے تھے تو کچا پکا گوشت پکاتے تھے اس زمانے میں عرب، آج بھی، تو امی جان نے اٹھایا گوشت اور یوں ہڈی سے توڑا، تو اللہ کے نبی نے اٹھایا اور وہی منہ لگایا جہاں امی جان نے لگایا تھا، اور پھر دکھایا دیکھ تو یہاں سے کھاتی ہے، میں بھی وہیں سے کھا رہا ہوں۔ تو یہ محبت ہم کو سبق دینے کے لیے کہ بیوی کو ایسے پیار دیا جاتا ہے۔ بائک پر لے کر ماڈل دکھانے کے گھومنا یہ پیار نہیں ہے، میرے ماڈل کو دیکھو، ہاں تاکہ میں نہ ہوں تو میرے گھر ہیرا پھیری شروع کر دو، ہاں ہم تو اس کو محبت سمجھتے ہیں۔ امی جان نے پانی پیا تو انہوں نے ہونٹ سے لگایا، امی جان نے ہونٹ سے لگا کر پیا گلاس، تو حضور نے اٹھایا اور وہیں ہونٹ لگائے اور وہیں سے پی کر بتا رہے ہیں دیکھ میں تجھ سے محبت کر رہا ہوں۔ ہاں امی جان سے ایسی محبت کرتے تھے، ان کا نام تھا عائشہ، تو محبت میں کہتے تھے یا حمیرہ یا گلاب کے پھول، او ہو سرخ گلاب کا پھول، یا حمیرہ، اچھے نام سے بلانے کا، یا حمیرہ۔ ہم لوگ تھے ریونین میں تو میں نے یہ بات کی تھی کہ آدمی کہنے لگا میں گھر جاتا ہوں، میں نے کہا کیوں؟ کہا بیوی کو حمیرہ کہنے کا، میں نے کہا بیٹھ ابھی نہیں کہنا ہے، جب کہنا ہو تب کہنا، ابھی جاتا ہے بھاگتا ہے۔ تو یہ حضور کو، حضور اچھے نام سے بیوی کو بلا رہے ہیں، اچھے نام سے بلانا، محبت ایسی دیتے تھے۔ حضور گھر میں آتے تھے تو ایسے من بھر کر رہتے تھے کہ گھر والی یوں کہتی تھی کہ اب ہمیں ایسا لگتا تھا کہ اب ہمیں چھوڑ کر جائیں گے ہی نہیں، اور اذان ہوتی تھی تو ایسے بدل جاتے تھے کہ گویا ہم کو پہچانتے ہی نہیں، ایسی محبت سے گھروں میں جانا۔ ایک مرتبہ سفر سے آ رہے تھے، امی جان سے کہا میرے ساتھ دوڑ لگاؤ گی، اس وقت پردہ فرض نہیں ہوا تھا، کہا دوڑ لگاؤ گی؟ کہا جی لگائیں گے۔ سارے صاحبوں کو کہا جب سب آگے نکل جاؤ، اور پھر امی جان کے ساتھ دوڑ لگائی۔ امی جان ہلکی تھی، ہمارے نبی بھاری تھے، تو وہ آگے نکل گئی، حضور پیچھے رہ گئے۔ پھر ایک موقع آیا، امی جان بھاری ہو گئی، حضور ہلکے تھے، کہا دوڑ لگا ہو گئی؟ پھر دوڑ لگائی، دوڑ لگائی، امی جان پیچھے رہ گئی، حضور آگے نکل گئے، کہا یہ اس کا بدلہ ہو گیا، تل کا بے تل کا، اس کا بدلہ ہو گیا۔ کہ یہ محبت دے رہے ہیں، کہ یہ محبت دینے سے زندگیاں ایسی بنتی ہے۔ جب بیوی بن گئی وہ بچوں کو سنبھال لے گی، نچوں کو، نسل کو سنبھال لیں گے، بچے ماں سے جڑے ہوئے ہوتے ہیں، بچے ماں کی بولی بولتے ہیں، اس لیے ان بچوں کو محبت، ماں بیوی کو محبت دیں۔ وہ تو ٹیڑھی ہے، ٹیڑھی ہی رہے گی، اس سے ایسے ہی فائدہ اٹھا، اس کو سیدھے کرنے کی کوشش نہ کرو۔ اور ان سے وجود میں آنے والے بچے، ان کو بھی محبت دیں۔ ہمارے نبی نے فرمایا اکرموا اولادکم، اپنے گھر اگر ہم بنانا چاہتے ہیں تو گھر میں یہ فضا قائم کرنی پڑے گی، تیور اچھے کرنے پڑیں گے، تیور، رویے، بچوں کے ساتھ رویے اچھے۔ ہم جاتے ہیں بچوں کو بزرگ بنانا چاہتے ہیں، جتنے بھی لوگ آتے ہیں، مولوی صاحب میرے بیٹے ہیں ان کے لیے دعا کرنا، ارے بھائی کبھی تیرے لیے بھی دعا کروا دے، ساری دعائیں بچوں کو ہی ضرورت ہے، تیرے کو کوئی ضرورت نہیں، سب کو یہ فکر ہے بچے سدھر جائیں، میں سدھروں کہ نہ سدھروں، جتنے بھی ہوتے ہیں کس کے دعا کرواتے ہیں؟ ارے بولو تو صحیح بھائی، بچوں کی۔ تو پھر آپ ایسا مت کہنا کہ ہماری دعا ہمارے بابا کرا چکے۔ تو بچوں کو حکم ہے اکرموا اولادکم، اپنے بچوں کا اکرام کرو۔ تو ہم اکرام نہیں کرتے، بچے ذرا بڑا ہو جاتے ہیں تیور خراب کرتے ہیں، تیور۔ ہمارے بچے گھر میں بچوں کی طرح رہتے تھے، ہمارے گھر میں، ہمارے نبی علیہ السلام گھر میں جا کر گھوڑا بن جاتے تھے، گھوڑا، بچوں کو یہاں بٹھاتے تھے اور گھر میں گول گول گھومتے تھے۔ ان کی نواسی تھی حضرت امامہ، اس کو یہاں بٹھا کر بازار جاتے تھے، یہاں بٹھا کر بازار جاتے تھے، اپنی نوازی کو بٹھا کر، خاتم النبیین۔ جب حسن حسین بڑے ہو گئے تو کہتے چلو آ جاؤ سامنے، پھر کشتی لڑو، یوں کشتی لڑاتے تھے، اور جیت جاتا شاباش شاباش شاباش، یوں شاباشی دیتے تھے۔ تو امی جان کہنے لگے تم اس کو شاباشی دیتے ہو، اس کو نہیں دیتے ہو؟ کہتے کہ جبرائیل کھڑا ہے، وہ بھی اسی کو شاباشی دے رہا ہے۔ کہ بچے تو کھیلیں گے، اب نماز پڑھیں، حضور کے یوں گھوم کر یوں نکلتے تھے سجدے میں، یوں گول گول گھومتے تھے، یوں گول گول، ہم نماز پڑھتے ہیں اور ہمارے گھومے نہیں، خالی سامنے آ جاویں تو سلام پھیر کر بھوترما پر جو غصہ کریں گے، یہ حضرت جی نماز پڑھ رہے تھے تمہیں سوچتا نہیں تھا آگے بچہ آ گیا؟ کیونکہ ہم نے دین نہیں سیکھا، گھر کا دین نہیں سیکھا۔ وہ حضور کے بیچ میں یوں گھوم کر نکل رہے ہیں، حضور نماز پڑھا رہے ہیں اور وہ یہاں آ کر بیٹھ گئے، یہاں ان کے نماز سے، تو حضور اٹھے نہیں، یوں اٹھے نہیں۔ تو ایک صحابی کہنے لگے میں پیچھے نماز پڑھا تھا، میں نے سوچا کیا بات ہو گئی، لمبا نماز، تو میں نے یوں سر اٹھا کر دیکھا تھا، وہ پیٹھ پر بیٹھے ہیں، میں نے اٹھا کر نیچے اتارنا چاہا، حضور نے چالو نماز میں کہا بیٹھے رہنے دو، یہ پیار۔ ایک بچہ آیا تو حضور سے لپٹ گیا، تو حضور نے چالو نماز میں اٹھا لیا یہاں، اور نماز پڑھ رہے ہیں، رکو میں گئے اس کو نیچے رکھ دیا، پھر نماز پڑھی، پھر اٹھے اس کو اٹھا لیا، پھر نماز شروع کر دی۔ بچوں کو پیار، ہم کیا کہتے ہیں، میں تو گھر میں جاؤں اتنی دیر ہے، میری بیوی اور بچے کوئی چوں تو کر دیکھے، ہم کیا کہتے ہیں کوئی ہوں تو کر دیکھے، ओ भाई साहब, फिर तो हम घर में पुलिस वाले हैं, अब्बा नहीं है। हम पुलिस वाले हैं, अब्बा नहीं है। हम अब पुलिस वाले हो गए घर में, अब्बा नहीं है। अब्बा तो कैसे होते हैं? घर में जाते ही बच्चा कोई यूं लिपटे, कोई कंधे पर चढ़ जाए, कोई टोपी फेंक दे के सारा हजरत के सर, हम तो बच्चों बच्चों की तरह हो गए घर में। बीवी हमारा इंतजार करे, खौफ ना खाए, पता नहीं अब आएंगे क्या करेंगे, कि सबके साथ तो बड़े अखलाक से हैं और घर में आए तो आग ही आग बरस रही है। ये तेवर हमें, अगर हम ये चाहते हैं कि हमारे घर में दिल दाखिल हो, ये तेवर से घर में रहना पड़ेगा। इन तेवर के साथ तालीम के हल्के फायदे देंगे। तालीम का हल्का हम एहतमाम से 10 मिनट करते हैं, लेकिन 23.5 घंटे तो और कुछ हो जाते हैं, और 10 मिनट तालीम करने के होते हैं तो अमीर साहब बन जाते हैं, और 23 घंटे का गालियां भी बकते हैं, तेरी मेरी करते हैं। एक हमारे बुजुर्ग फरमाते थे कि अपने बच्चों की इज्जत करो। हुजूर कितनी इज्जत करते थे, जब उनकी बेटी उनके मिलने आती, हुजूर अपने बिस्तर से उठकर उसको दरवाजे पर लेने जाते थे, उसके हाथ को यहां बोसा देते थे, अपने बिस्तर पर बैठ रोज मिलने आती थी, बगल में एक ही कमरा था, यहां से यहां में इतनी इज्जत देती थी। हम जब घर में जाते हैं, हमारा बच्चा एक दरवाजे से दाखिल होता है, हम दाखिल होते हैं तो वो दूसरे दरवाजे से बाहर जाता है। हम घर में दाखिल होते हैं एक दरवाजे से और हमारा बच्चा दूसरे दरवाजे से बाहर जाता है। क्यों, क्या हो गया? क्या उसको पता है? आते ही पूछेंगे, ए स्कूल गया था नहीं गया था, ए मदरसा गया था नहीं गया था, क्यों इतने नंबर आए? उसके अलावा कोई बात ही नहीं है। टॉर्चर करना, टॉर्चर, टॉर्चर ही टॉर्चर। क्या उसमें और हम में नफरत हो गई? एक बुजुर्ग फरमाते थे, जब तुम्हारे बच्चों के जूते तुम्हारी साइज के हो जाएं, तो उन बच्चों को बच्चे ना समझना, वो बच्चे अब तुम्हारे दोस्त हो गए, उसको दोस्त बनाकर संभाल लो। फरमाते थे, उसको दोस्त बनाकर संभाल लो, वरना घर के बाहर हजारों लोग हैं उसको दोस्त बनाने को तैयार हैं, वो उसको दोस्त बनाकर बर्बाद कर देंगे। इसलिए अपने घर के माशरे को इस तरह बनाना है। घर में अगर दीन लाना है तो रवैये अच्छे करने पड़ेंगे, तेवर, एक तेवर अच्छे करें। दूसरा, उस घर में माहौल बनाए, माहौल, घर का माहौल। इसलिए उलमा ने लिखा, मर्दों के लिए सारी नफल इबादतें हैं सिवाय इशराक के। अल्लाह के नबी अलैहिस्सलाम इशराक मस्जिद में पढ़ते थे, फजर पढ़ने के बाद अपनी जगह बैठ जाते थे, इशराक तक इशराक पढ़कर घर जाते थे, बाकी सारी नफल हुजूर घर में पढ़ते थे। हमको हुक्म है घर में नफल नमाज पढ़ो, घर में तिलावत, घर में नफली अमाल, ताकि घर में माहौल बने। बच्चे हमको देखते हैं, बीवी को देखते हैं। हमारा बच्चे ने देखा घर में फोन की घंटी बजी, अब्बू सोए हुए थे, हाँ जी कौन? तो बच्चे को एहसास हुआ, अच्छा फोन इतनी इंपॉर्टेंट चीज है कि सोए हो तो उठकर भी उठाना पड़ेगा। अच्छा अच्छा, अम्मी सोई हुई थी, फोन की घंटी बजी, अम्मी ने उठाकर बात की, रखा और सो गए, गुस्से नहीं हुए कि फोन में जवाब दे दिया। बच्चा देख रहा है, अच्छा फोन इतना इंपॉर्टेंट, वेरी मोस्ट इंपॉर्टेंट, कि अम्मी सोई हो तो भी उठकर उठाएगी। अच्छा, अम्मी कपड़े धो रही थी और फोन की घंटी बजी, अम्मी कपड़े धोते धोते फोन उठाने के लिए आ गई, अम्मी रोटी बना रही थी, फोन की घंटी बजी। अब बच्चों ने देखा कि रोटी करते करते आ गई, खाना पकाते पकाते फोन उठाने आ गई, कपड़े धोते धोते आ गई, मेहमान के साथ बैठे थे और फोन की घंटी बजी तो मेहमान को छोड़कर फोन। अब बच्चा देख रहा है कि अच्छा फोन इतना अहम है, इतना उसके जहन में बैठ जाएगा। अब जैसे ही घंटी बजेगी, अम्मी पर आकर चिल्लाएगा, अम्मी फोन, अम्मी फोन, अब्बू फोन आया। बोलो, ऐसा होता ही नहीं होता। अरे बोलो भाई, होता ही नहीं होता। क्या उसके जहन में अहमियत आ गई? किताबों में आता है, हर बच्चे को अल्लाह ईमान वाला पैदा करते हैं, उसके माँ बाप हैं जो या तो उसको यहूदी बना देते हैं या नसरानी बना देते हैं। अब उसी घर में अजान हुई, अब्बा सोए हैं, देखा कोई फर्क नहीं पड़ा अब्बा पर, अम्मी सोई है, कोई फर्क नहीं पड़ा, अजान हुई, खाना बना रहे थे, कोई फर्क नहीं पड़ा, और रोटी बना रही थी, कोई फर्क नहीं पड़ा, अजान हुई, कपड़े धो रहे थे, कोई फर्क नहीं पड़ा। जिस तरह उसके जहन में फोन की अजमत बैठी है, ऐसे ही इस अमल की बेअजमती उसके दिल में बैठ गई। अगर अजान होती अम्मी खड़ी हो जाती, अजान होती अब्बा खड़े हो जाते, मेहमानों के बीच में अजान के बीच में खड़े हो जाते, खाना पकाते पकाते अजान के साथ छोड़ देते, उस बच्चे के दिल में अजान की अजमत बन जाती। हम अपने बच्चों को यहूदी और नसरानी बनाते, अल्लाह के नबी अलैहिस्सलाम ने फरमाया कि माँ बाप बना। इसलिए अपने घर के माहौल को बनाना, माहौल, माहौल ये है कि अमल की अजमत बच्चों में आए, ऐसे अमाल करना, एक तेवर अच्छे करना, दूसरे माहौल को बनाओ, और तीसरा रोजाना घर की तालीम। उस घर की तालीम से हमारी औलादे, हमारी औलादे दीनदार बनेगी। कि उनको सुनाओ सहाबा कैसे थे और मुसलमान कैसा होता है, वो जिंदगी हमारे घरों में नहीं पढ़ी जाती। ये फजाइल अमल, फजाइल सदकात की जो किताबें हैं वो क्या है, کہ ایمان والے کے ساتھ زندگی کے پانچ شعبے لگے ہیں، ایمانیات، عبادات، معاملات، معاشرت اور اخلاقیات. ان پانچوں شعبوں میں ایمان والا کیسا ہونا چاہیے وہ اس میں لکھا، ایمانیات لکھا. پھر عبادات کے پانچوں ارکان، ایمان، نماز، روزہ، زکات اور حج. میں نے شروع میں کہا نا، یہ عمل اچھا بھی اثر رکھتا ہے، برا اثر بھی رکھتا ہے. یہ اچھا اثر کیسے پڑے گا وہ اس میں لکھا ہے، وہ سنانا پڑے گا. پھر معاملات، حلال کیا ہے، حرام کیا ہے، حرام کا نوالا پیٹ میں چلا گیا تو کیا ہوگا، کسی کی ایک بارش نے زمین دبا لی تو کیا ہوگا، وہ اس میں لکھا ہے. پھر معاشرت، امی کا کیا حق ہے، ابا کا کیا حق ہے، پڑوسیوں کا کیا حق ہے، جانوروں کا کیا حق ہے. پھر اخلاقیات، یہ پانچوں شعبوں کا دین لانا پڑے گا. مولانا الیاس صاحب فرماتے تھے، اگر ہمارا کام چل پڑا تو سب سے پہلے جو دین وجود میں آئے گا وہ ایمانیات کا اور عبادات کا، اس کے راستے سے لوگ دین کو بنائیں گے، اور دین کی جو بربادی ہوگی وہ معاملات اور معاشرت کے راستے سے لوگ اپنا دین برباد کر دیں گے. آج اکثر اسی راستے سے اچھے اچھے دینداروں کے معاملات اور معاشرت خراب ہو جائے. اگر معاملات اور معاشرت خراب ہو گئی نا، کتنی بھی بڑی بزرگی ہوگی، ساری بزرگی دھری کی دھری رہ جاتی ہے. اللہ کے نبی علیہ السلام کے زمانے میں ایک آدمی اللہ کے راستے میں شہید ہوا تو لوگوں نے بڑی مبارکبادی دی، تو فرمایا اس کو تو جہنم کی آگ لگ رہی ہے، ارے بھائی کیا ہوا، یہ اللہ کے راستے میں مارا گیا ہے. تو فرمایا کہ اجتماعی جو مال تھا اس میں بغیر اجازت کے چند پیسے انہوں نے لیے تھے، کہ چند پیسے ہیں اللہ کے نام پر شہید ہوئے، اللہ کے نام پر شہید ہونا، پتہ نہیں میرے پاس کس کا مال آیا ہوا ہے. کتابوں میں آتا ہے اس پیٹ میں اگر حرام مال چلا گیا، ایسا آدمی کعبۃ اللہ میں پہنچ جائے اور بیت اللہ کا پردہ پکڑ کر دعا کرے تو بھی دعائیں قبول نہیں ہوتی. ہاں، یہ زندگی کو سنانا پڑے گا، معاشرت کو سنانا پڑے گا. معاشرت ہمیں بھی سمجھنی ہوگی، گھر والوں کو بھی سنانی پڑے گی. اللہ کے نبی علیہ السلام کے زمانے میں ایک آدمی کا انتقال ہوا، زبان پر کلمہ نہیں آ رہا، لوگ پریشان ہیں، حضور کو اطلاع دی، حضور تشریف لائے، کہ جی کیا بات ہے، کیوں ان کو یہ تکلیف ہے؟ تو فرمایا کہ ان کی ماں ان سے ناراض ہے. ان کی ماں سے پوچھا کہ آپ کو کیا تکلیف ہے اپنے بیٹے سے، تو کہنے لگی میرے بیٹے کی بزرگی میں مجھے کوئی شک نہیں کہ میرا بیٹا بڑا بزرگ ہے، رات کا تہجد گزار ہے اور دن میں روزہ رکھتا ہے. او ہو ہو ہو، اس سے بڑا بزرگ کون ہوگا کہ رات کا تہجد گزار ہے اور دن میں روزہ رکھتا ہے، کہ اس سے بڑا بزرگ کیا ہوگا، کہ کوئی نہیں ہو سکتا. تو پھر کیا مسئلہ ہے؟ تو پتا چلا ان کی ماں ان سے ناراض تھی. ان کی ماں سے پوچھا آپ کو کیا تکلیف ہے، کہ یہ اتنا بڑا بزرگ ہے لیکن اس کی زبان کی سختی سے میرا دل ٹوٹ گیا ہے. اسی لیے بزرگ کہتے تھے ان ماؤں کے سامنے نہ بولو جن ماؤں نے تمہیں بولنا سکھایا ہے. علماء فرماتے ہیں کہ ماں کے دل میں یہ خوف آ گیا کہ میرے بیٹے کو میں کچھ کہوں گا تو یہ مجھے کچھ بھی کہہ سکتا ہے، تو کچھ کہتے ہوئے اگر وہ ڈرتی ہو تو وہ بیٹا سمجھ لے کہ وہ اپنی ماں کا نافرمان ہے، کہ اس کی ماں خوف کھائی ہوئی ہے، اس کی ماں خوف کھائی ہوئی ہے کہ میرا بیٹا کچھ بھی کر سکتا ہے. تو ہم اپنی ماں یہ زندگی سکھانی پڑے گی. معاشرت کیا ہے، معاملات کیا ہے، روزانہ ان کتابوں کی گھروں میں تعلیم، اس کے گھر بنیں گے. اپنی فکر کریں اور اپنے بچوں کی فکر کریں، اپنی نسل کی فکر کریں. حضور نے فرمایا ہر آدمی کی اولاد یا تو اس کے لیے جنت ہے یا جہنم ہے. تیسرا، ہمارے بچے جس ماحول میں جا رہے ہیں اس ماحول کو بنانے کی محنت کریں. ہمارے بچے محلوں میں رہتے ہیں، ہمارے محلوں کی فضا اچھی بنائیں، اس کے لیے گشتوں کی محنت ہے. صبح جو مولانا نے بتایا 2.5 گھنٹے کی محنت کے ذریعے محلے میں وائرنگ کریں. اگر ہمارا گھر بن گیا، ہمارے محلہ نہیں بنا، تو ہم یہ نہ سمجھیں کہ ہمارے گھروں میں کوئی اثر نہیں ہوگا. یہ نہ سمجھیں، ماحول کا اثر سب کو لگتا ہے. یہ ٹھنڈی آئی ہے سب کو ٹھنڈی لگ رہی ہے، ٹھنڈی ایسا نہیں کہتی مولانا ہے اس کو بخش دیں، یہ ٹھنڈی ایسا نہیں کہتی کہ حضرت جی ہیں ان کو بخش دیں، یہ ٹھنڈی ایسا نہیں کہتی کہ فلاں صاحب ہیں اس کو بخش دیں، سب کے گھروں میں گھس جاتی ہے. ایسے جب ماحول گندا ہوگا تو سب کے گھروں میں گھسے گا. ارے بھائی، سب سے بڑی بات، اللہ نے بیت اللہ کو ہدایت کا مرکز بنایا. اِنَّ اَوَّلَ بَيْتٍ وُضِعَ لِلنَّاسِ لَلَّذِي بِبَكَّةَ مُبَارَكًا وَهُدًى. یہ ہدایت کا مرکز ہے بیت اللہ، وہاں اللہ کی عبادت ہوتی تھی. ہمارے نبی علیہ السلام سے لے کر عیسیٰ علیہ السلام تک 600 سال گزرے کہ جس میں کوئی سمجھانے والا نہیں آیا. تو شیطان نے لوگوں کو بت پرستی میں لگا دیا. حضور کی ولادت سے 250 سال پہلے بت پرستی شروع ہوئی، تو وہ بت پرستی بیت اللہ کے اطراف میں تھی. وہ اطراف سے بڑھتے 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 اتنی بڑی کہ بیت اللہ جیسا بیت اللہ نہیں بچ سکا. وہ اطراف کے ماحول نے بیت اللہ میں بھی اثر کیا، اور بیت اللہ میں کتنے بت آ گئے؟ 360 آ گئے. جب بیت اللہ جیسا بیت اللہ نہیں بچ سکتا، ہماری گلیوں کا جو ماحول ہوگا، کیا اس گلی کے ماحول سے میرا گھر بچ جائے گا؟
ہماری گلی کے اطراف کا جو گندا ماحول ہوگا کیا اس سے میرا گھر بچ جائے گا؟ اس کے لیے کہتے ہیں کہ اپنے گھر کا اپنے محلے کا ماحول بھی بناؤ. ارے بھائی محلے میں کیچڑ ہوا ہے، میرے گھر میں کیچڑ نہیں ہے، محلے میں ہے. او بھائی صاحب تیری گاڑی کو تو اسی کیچڑ سے آنا ہے، تیرے بچے چھوکرے مدرسے سے آئیں گے، اسکول سے آئیں گے، اسی کیچڑ سے آئیں گے، ان کے جوتوں میں ضرور کیچڑ لے کر آئیں گے. محلے میں بھی کیچڑ نہیں ہونا چاہیے. اگر محلے میں گندی فضا ہے، وہ گندی فضا میرے اور آپ کے گھروں پر اثر کرے گی. جب بیت اللہ جیسا بیت اللہ نہیں بچ سکتا تو میرا اور آپ کا گھر کیسے بچے گا؟ اس کے لیے محلوں کے گشتوں کی محنت، ڈھائی گھنٹے کی محنت، ایک ایک گھر پر جا کر محلے کی گندگی کو صاف کرنا، پھر اطراف کے گشتوں کے ذریعے سے اطراف کے محلوں کی محنت، پھر اس کے علاوہ امت کے وہ طبقے جو ہماری محنت سے چھوٹے ان پر محنت. ہاں اس میں سب سے بڑا اہم طبقہ ہمارے اسکول میں پڑھنے والے بچوں کا طبقہ ہے. اسکول میں کو تعلیم شروع ہو گئی، لڑکے لڑکیوں کی تعلیم. کتابوں میں آتا ہے جہاں ایک لڑکا ہوگا وہاں دوسرا لڑکا لڑکی ہوگی، وہاں دوسرا شیطان ہوگا. کسی حال میں بھی لڑکا لڑکی جمع ہوں گے، تیسرا وہاں شیطان ہوگا. کتابوں میں آتا ہے جب لڑکا گھر سے باہر نکلے گا تو شیطان اس کے پیچھے لگ جاتا ہے، دیکھو اس کی لڑکی نکلتی ہے، اس کو دیکھو اس کو دیکھو. وہ ہماری سگی بہن ہوتی ہے، اس کو شیطان لوگوں کو لگا دیتا ہے، اس کو دیکھو اس کو دیکھو. اب مرد اس کو دیکھنے میں لگتا ہے اور ہوتے ہوتے گناہوں میں لگ جاتے ہیں. آپ دیکھو کتنے بچے ملیں گے آپ کو کہ جنہوں نے بدنظریاں نہ کی ہو، جنہوں نے بدنظری نہ کی ہو. آدمی وہ سارے گناہ کرتا ہے، اگر اللہ کا ڈر اندر نہیں ہوتا تو وہ سارے گناہ کرتا ہے جو وہ کر سکتا ہے، وہ گناہ نہیں کرتا جو کر نہیں سکا تھا. اب صبح سے شام تک لڑکا لڑکی جمع، کیا اس میں شیطان کام نہیں کرے گا؟ اللہ ایک مرتبہ ابو بکر صدیق رضی اللہ تعالیٰ نے اپنے گھر میں امی جان عائشہ صدیقہ کے ساتھ تنہائی میں بیٹھے تھے، باپ اور بیٹی. ایک صدیق ہے اور ایک صدیقہ ہے، ایک صدیق اور صدیقہ، کیا ان میں کوئی شیطان آئے گا؟ اللہ کے نبی علیہ السلام گئے گھر میں تو دیکھا دو بیٹھے ہیں، باپ اور بیٹی، صدیق اور صدیقہ. تو فرمانے لگے اچھا تم تو اکیلے بیٹھے ہو، کاش کہ تمہارے بیچ میں کوئی تیسرا ہوتا. اسی لیے ہمارے وہاں حکم ہے کہ لڑکے اور لڑکی گھر میں اپنے باپ بیٹے بیٹی کو بھی ایک ایک بستر میں نہ سلاؤ کہ شیطان کام نہ کر جائے. ایک مرتبہ حضرت عمر رضی اللہ تعالیٰ نو اپنے دروازے کی چوکھٹ پر بیٹھے تھے، ایک صحابی بازار جا رہے تھے، واپس آ کر دیکھا کہ وہیں بیٹھے ہوئے ہیں. تو فرمانے لگے کہ کیا بات ہے، میں گیا تب بھی آپ یہاں بیٹھے تھے، واپسی میں بھی یہاں بیٹھے ہیں، آپ کی عادت نہیں ہے اس طرح بیٹھنے کی، یہاں کیسے بیٹھے ہیں؟ کہ گھر میں میری بیٹی آئی ہوئی ہے. عمر کون ہے؟ جس گلی سے عمر گزر جائے وہاں شیطان نہیں رہتا. ایسا عمر کیا کہہ رہے ہیں، میرے گھر میں میری بیٹی ملنے آئی ہے حضرت حفصہ رضی اللہ عنہ، تو میرا جی نہیں چاہتا کہ اس کے ساتھ تنہائی میں اکیلا رہوں. ہمارے لڑکے لڑکیاں روز لڑکوں کے ساتھ رہتے ہیں، آپ دیکھ لو ان کے حالات کو، کہ یہ طبقہ بہت محنت کا ضرورت مند ہے. اس لیے لڑکوں پر محنت کرو کہ خدا نہ کرے اگر یہ گناہوں میں مبتلا ہو گئے تو بھگتنا ہمیں پڑے گا. امام شافعی رحمتہ اللہ علیہ بڑے بزرگوں میں سے ہمارے ہیں، وہ یہ فرماتے تھے کہ اگر کوئی بے حیائی کے فعل میں مبتلا ہوا، اس نے اپنے سر پر قرضہ چڑھا دیا، وہ قرضہ اس کو چکانا پڑے گا. وہ قرضہ کون چکائے گا؟ کہ وہ قرضہ یا تو جب آج اس نے کسی ماں بہو بیٹی پر عزت ماری ہے، کل اس کی بیٹی ہونے دو، اللہ اس کی عزت لوٹنے کے اسباب پیدا کر دیں گے. اس کی بیٹی جس دن اس کے گھر میں پیدا ہوگی، آج یہ کسی کی بیٹی پر آنکھ کر رہا ہے، کل اس کی بیٹی ہونے دو، یا کل اس کی بہن کو اللہ اس میں لگا دیں گے، یا کل اس کی بیوی کو اللہ لگا دیں گے، یا ہو سکتا ہے اس کی ماں کو لگا دیں گے، قرضہ چکوائیں گے. کوئی آدمی یہ کہہ سکتا ہے کہ ایسے لوگ تو بہت سارے ہوتے ہیں، ان کے گھروں میں تو ایسا نہیں ہوتا. او بھلے آدمی، ایسا مت بول کے ایسا نہیں ہوتا. جیسے وہ برائی میں مبتلا ہوئی تمہیں پتا نہیں چلا، تم مبتلا ہوئے اس کو پتا نہیں چلا، وہ بھی مبتلا ہوگی، ہمیں پتا نہیں چلے گا. یا اس لیے خاص کر ہمارے محلے کے محنت، ہمارے جوانوں پر محنت. ایک تو ان کو ان چیزوں سے بچانا، دوسرا یہ بچے یہ ہمارا مستقبل ہے، یہ ہمارا بڑا سرمایہ ہے. یہ پڑھ لکھ کر قوم سماج کے بڑے بنتے ہیں، اور قومیں اور سماج جو ہوتی ہے نا وہ بڑوں کے تابع ہوتی ہے. الناس علی دین ملوکہم، برادریاں، قومیں، محلے والے اپنے خواص کے تابع ہوتے ہیں. اگر یہ اچھے بنیں گے، اچھے خواص بنے، تو اپنی برادریوں کو، اپنی قوم کو اچھا لے کر جائیں گے. خدا نہ کرے اگر یہ غلط سوچ کے بن گئے، یہ غلط ذہن کے بن گئے. ایک استاد اسکول پڑھانے والا اگر اچھے ذہن کا بن گیا، یہ 50 سال تک اسکول پڑھائے گا، 50 سال تک اس کے پاس کھیپ کی کھیپ آتی رہے گی بچوں کی، وہ سب کا ذہن بناتا رہے گا. لیکن اگر ایک استاد غلط ذہن کا ہو گیا، وہ 50 سال تک اسکول پڑھائے گا، 50 سال تک بچوں کا ستیاناش کرتا رہے گا. کہ ایک ہمارا اچھا ڈاکٹر، ایک ہمارا اچھا انجینئر، ایک اچھا ہمارا وکیل، ایک اچھا استاد، کہ اچھے افراد پیدا ہوں گے. دنیا میں انسانوں کی کمی نہیں ہے،
دنیا میں جو کمی ہے وہ اچھے انسانوں کی کمی ہے. اس لیے ہم اس کی کوشش کریں کہ ہمارے عصری طلبہ کو محنت کا میدان بنائیں, عصری طلبہ کو, کہ اپنے محلوں کی محنتوں میں ہم ان کو جوڑیں. ایک تو یہ گناہوں سے بچیں گے, دوسرے یہ امانت دار ایماندار بنیں گے. ابھی ایک لڑکے سے ملاقات ہوئی ایک جگہ پر, تو کہنے لگا مولوی صاحب السلام علیکم. وعلیکم السلام, پہچان دو؟ میں نے کہا جی نہیں. تو کہنے لگے میں فلاں فلاں ہوں, فلاں اسکول میں پڑھتا تھا, آپ لوگ اسٹوڈنٹ کے محنت میں آتے تھے, میں وہ ہوں. اچھا 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 اچھا, تو یہاں کیا کرتے ہو؟ کہ جی یہاں میری جاب لگی ہے الیکٹرسٹی بورڈ میں. اچھا, تو کیسا چل رہا ہے؟ کہ مولوی صاحب ہم جہاں ہیں وہاں بڑی انڈسٹریز ہے, ہمارا انکلیشور ہے, انکلیشور وہ پورا انڈسٹریز ایریا ہے. تو کہنے لگے بہت یہاں انڈسٹریز ہے اور یہاں لوگ بہت چوریاں کرتے ہیں, تو ہم جب چھاپا مارنے کے لیے جاتے ہیں تو بہت رشوت ہوتی ہے ایسا, لیکن اللہ کا احسان ہے میرے, میں نے آج تک رشوت کے پیسے نہیں کھائے. اچھا, تو تم کیسے بچ گئے؟ اکثر لوگ پیسوں کے معاملے میں نہیں بچ پاتے, نہ عیسیٰ خدا نہ موسیٰ خدا, سب سے بڑا پیسہ خدا ایسا, کہ پیسہ آیا سکے بھائی دینداری صاحب ساری کی ساری رہ جاتی ہے میراث میں, سب کو دیکھ لینا, ساری دینداری میراث میں ختم ہو جاتی ہے, دینداری ایک طرف ساری میراث ایک طرف. ہاں, تو میں سمجھا کہ پیسوں میں یہ آدمی بکا نہیں, تو دس پندرہ بیس چار مہینے اس کے لگ گئے ہوں گے. تو میں نے کہا کہ کتنے چار مہینے تمہارے لگے ہیں؟ کہا جی میرے ایک بھی چار مہینے نہیں لگے. اچھا, تو اچھا کتنے چلے لگے؟ کہ میرا چلا بھی ایک بھی نہیں لگا. ارے بھائی, تو پھر کہ جب میں اسکول میں لائف میں تھا میرے چھ مرتبہ دس دن لگے تھے. وہ دس دن کے اثر آتے ہیں کہ آج پیسوں میں بک نہیں رہا, ورنہ لوگ اپنی قلم بیچ دیتے ہیں سگنیچر کرتے ہیں, لوگ اپنی زبان بیچ دیتے ہیں, لوگ اپنے قدم بیچ دیتے ہیں, جھوٹی گواہی دینے جاتے ہیں. یہ بچہ جوان ہے, جوانی دیوانی جوانی. ارے بولو تو صحیح بھائی, آپ ایسا کہہ رہے میں جوان نہیں رہا اس لیے نہیں بولوں گا, جوانی دیوانے شباب و شعبت من الجنون. جتنے بچے اٹھانگ پٹانگ کرتے ہیں وہ جوانی میں کرتے ہیں, کوئی بال یوں ٹیڑے کٹوائے گا, کوئی پائچہ اونچا کر دے گا, کوئی پھٹی پینٹ پہنے گا, کوئی جیسے 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 بال ہوتا ہے کتابوں میں آتا ہے کہ ایک زمانہ آئے گا لوگ خنزیر کی طرح بال کٹوائیں گے اور اونٹ کی طرح بال کٹ, یہ سارا جو ہوتا ہے نا وہ جوانی میں ہوتا ہے. اس لیے جوانی کو کہتے ہیں جوانی دیوانی. تو ایسا بھی تو کہہ سکتے ہیں جوانی جانے والی وہ چلی جائے گی, او بھائی تیرے یہ کرتو تجھے بھگتنے پڑیں گے. لیکن اس کو کون سمجھائے گا؟ کہ ایک ایک جوان کی ملاقات, جوان ہمارا سرمایہ ہے, ان کے ان چیزوں سے ہم ناراض نہ ہوں. بھائی ہم نے دوست نہیں بنایا تبھی تو وہ کسی کے ہاتھ میں چلے گئے, ان کو ہم پیار دیں, شفقت دیں, ان کی حرکتوں سے ناراض نہ ہوں, چاہے کیسی بھی ان کی حرکتیں. ہماری مسجد میں, ہمارے نبی کی مسجد میں ایک آدمی آیا, اسے مسجد کا پتا نہیں تھا, مسجد میں پیشاب کرنے بیٹھ گیا. تو ایسا نہیں کہا بھائی یہ تو کیا کر رہا ہے, ڈانٹا نہیں اس کو, دوسرے صحابہ بیٹھے تھے ایک دم بھاگے, اس کو روکو روکو روکو, او بھائی رک جاؤ رک جاؤ رک جاؤ, ان سب کو روک لیا. جب پیشاب سے وہ آدمی فارغ ہو گیا حضور کے مسجد میں, اس کے بعد اس بھائی کو بلایا, او بھائی ذرا, اور بلا کر کہا بھائی یہ مسجد ہے, یہ سجدہ کرنے کی جگہ ہے, یہ پیشاب کرنے کی جگہ نہیں ہے. کچھو مجھے پتا نہیں تھا, معاف کر دو. تو ان کو تو روانہ کر دیا, صحابہ سے فرمایا وہ مٹی نکالو باہر پھینک دو, دوسری مٹی ڈال دو, پانی بہا دو. وہ صحابی اپنے خاندان میں گئے, میں نے ایسا کیا, میں نے ایسا کیا, میں نے ایسا کیا, نہ مجھے ڈانٹا, نہ مجھے مارا, نہ مجھے دھمکایا. تو ان کے خاندان کے لوگ اس کو سن کر اسلام میں داخل ہوئے. ہمارے پاس تو اگر مسجد میں کوئی 19-20 کر دیں, ایک ساتھ 10 آدمی کہنے والے, ایک مرتبہ بےچارا غلطی سے آ گیا, اب آنا ہی بھول جائے گا. ہم ڈانٹے نہیں, دھمکائے نہیں, دل جیتنے کی کوشش کریں, دل جیتنا ہے. ایسی امت کو سب پتہ نہیں کون کون, ان حالات میں ہم اپنی زبانوں کو سخت نہ کریں, رویوں کو نرم کریں. آدمی کہتا ہے میرے سے غلط برداشت نہیں ہوتا, کیا کہتا ہے؟ ارے کیا کہتا ہے؟ میرے سے غلط برداشت. اچھا, آپ سے غلط برداشت نہیں ہوتا, تو آپ پھر برداشت کیا کرتے ہو جناب؟ ارے بھائی برداشت کرنے کی چیز ہی تو غلط چیزیں ہی تو ہیں جو برداشت کرنی ہیں. صحیح کو تو برداشت نہیں کرنا ہوتا, صحیح کو تسلیم کرنا ہوتا ہے, صحیح کو ماننا ہوتا ہے, غلط کو برداشت کرنا ہوتا ہے. برداشت, ہم کہتے ہیں میرے سے برداشت نہیں ہوتا غلط بات, پھر آدمی کہتا ہے میں تو صاف صاف بات کہتا ہوں صاف صاف. اچھا اچھا, اللہ پاک نے آپ کو صاف صاف بات کرنے کو کہا ہے کہیں؟ آدمی میں تو صاف صاف بات کہہ دیتا ہوں. اچھا, اس صاف صاف بات نے ہزاروں لوگوں کو ٹکڑے ٹکڑے کر دیا, گھر کو توڑ دیا, محلے کو توڑ دیا, مسجد وار جماعت کو توڑ دیا, خاندانوں کو توڑ دیا. میں صاف صاف بات کہتا ہوں, کل قیامت کے دن پتا چلا تیری صاف بات. اللہ تو فرماتے ہیں کہ اپنے نبی سے کہ تمہارا سگا دشمن ہو, دشمن جو تمہاری جان لینے کو آیا ہے اس سے کیسے بات کرو گے؟ وجادلہم باللتی ہی احسن, ایسی بات کرو پیار بھری کہ تمہارا دشمن تمہارا دوست ہو جائے. فإذا الذي بينك وبينه عداوة كأنه ولي حميم. ایسی بات کرو تمہارا دشمن جانی دشمن تمہارا دوست بن جائے. اس ماحول میں سب کو دوستی رہنے کی ضرورت ہے, دوستی رہیں. کتابوں میں آتا ہے اس میں کوئی بھلائی نہیں جو لوگوں کا دل جیتنا نہ جانے. لا خیر فی من لا یأنس ولا یونس, جو دوست بننا نہ جانتا ہو, دوست بنانا نہ جانے, اس میں کوئی بھلائی نہیں. جو دل جیتنا نہ جانے اس میں کوئی بھلائی نہیں. یہ دل جیتتے ہوئے کرنے کی چیزیں ہیں. دل جیتتے ہوئے ان کالج کے بچوں کا دل جیتنا ہے, محلوں کے جوانوں کا دل جیتنا ہے. اس لیے ہم زبانوں کو حرف نہ کریں, ہم اکھی بولی کے نہ بنیں. ایسا نہ بولیں جیسے کتا کاٹ بولی, ایسا بولتا ہے جیسے کتا کاٹتا ہو. ڈھیلا مار بولی کہ جیسے ڈھیلا مارتا ہو. پھر ہم ایسے دل جیتنے والے بنے کہ ہم یہ امت کو غلط رخ پر جانے سے بچانا ہے, جہنم میں جانے سے بچانا ہے. ایسے دل جیتیں کہ آپ کے پاس آیا ہوا آپ کا ہو جائے. اللہ کے نبی علیہ السلام کے پاس کیسے لوگ آتے تھے کہ حضور کے پاس آ گیا پھر نہیں جاتا تھا. حضور علیہ السلام کو ایک لڑکا امی جان خدیجہ رضی اللہ تعالیٰ نے ہدیے میں دیا, اس کا نام تھا زید, زید حضرت زید. وہ عجمی تھا, عرب نہیں تھا, ہماری طرح تھا, غیر عرب. وہ کسی نے قافلہ جاتا تھا اس وجہ سے چرا لیا, اس کو لٹ لیا, اور پھر وہ بکتے 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 مکے میں آ گیا. وہ خریدا امی جان خدیجہ رضی اللہ تعالیٰ نے. جب اللہ کے نبی علیہ السلام کے ساتھ نکاح ہوا ان کو ہدیہ دے دیا, وہ اللہ کے نبی کے خادم بن گئے, حضور کے پاس رہتے تھے. ان کے ابا ان کو ڈھونڈتا تھا, پتہ نہیں میرا بیٹا کہاں ہے. تو ڈھونڈتے ڈھونڈتے ایک مرتبہ ایک قافلہ حج میں آیا, اس قافلے نے دیکھا اچھا یہ تو وہی لڑکا ہے جو لڑکا ہمارے وہاں سے گم ہوا تھا. تو جا کر اس کے ابا کو سنایا. ان کے ابا آئے, بڑی فدیے کی رقم, کیونکہ آزاد کرنا ہے, ہمارا بیٹا کھو گیا ہے. تو فدیے کے باپ اور چچا دو آئے, دونوں نے آ کر حضور سے کہا کہ آپ کے پاس جو لڑکا ہے وہ ہمارا ہے, یہ رقم لے لو اور ہمارے بیٹے کو آزاد کر دو. تو حضور نے فرمایا اگر وہ آپ کا بیٹا ہے تو مجھے فدیہ نہیں چاہیے, اس کو آپ ایسے ہی لے جانا, لیکن ایک بات سنو. کیا؟ اگر وہ آنا نہیں چاہے گا تو میں نہیں بھیجوں گا. تو وہ کہنے لگے جی جی ہمیں منظور ہے منظور ہے. کیوں کہ وہ جانتے تھے کہ یہاں غلام ہے بیٹا. کیا ہے بولو؟ غلام. اور ہمارے پاس آ جائے گا وہ کون ہے, کیا ہوگا؟ ارے بولو کیا ہوگا؟ آزاد. اور وہ یہاں پرایوں کے پاس ہے, ہم اس کے گھر والے ہیں. کہیں ایسا بھی ہو سکتا ہے کہ وہ نہ آئے, ایک دم شرط مان لی کہ ہمیں منظور ہے شرط. اللہ کے نبی نے فرمایا زید کو بلاؤ. اور زید آئے, کہ جی ان کو جانتے ہو؟ کہ جی. یہ کون ہے؟ کہ ابا جی ہیں. یہ کون ہے؟ کہ میرے چچا جی ہیں. کہ جی بات کرو. ان دونوں نے بات کی, بیٹا ہم تجھے تلاش کرتے کرتے پتہ نہیں کہاں کا چھان مارا, بیٹا آج ہمیں تو مل گیا. بیٹا ہم تمہارے آقا نے ہم پر احسان کیا, فدیے کی رقم لے کر آئے ہیں, وہ بھی ہم سے نہیں لی, تجھے آزاد کر دیا, بیٹے ہمارے ساتھ تجھے چلنا ہے. یہ بات انہوں نے پوری کی, انہوں نے یوں دیکھا حضور کی طرف. اللہ کے نبی نے فرمایا زید مجھے بھی تو پہچانتے ہو, مجھے بھی جانتے ہو نا. بس اتنا جملہ کہنا تھا کہ دھام دے کر حضرت زید ان کی گود میں گر گئے اللہ کے نبی کی, اور کہنے لگے کہ اللہ کے نبی آپ کو چھوڑ کر میں نہیں جا سکتا. حضور نے اپنی باہوں میں یوں بھر لیا اور فرمایا آج سے زید میرا بیٹا ہے. اسی دن بیٹا بنا لیا, سگے باپ کے ساتھ نہیں گیا. باپ چیختا رہے گا بیٹے تو کیا کر رہا ہے, اجنبی کو پسند کرتا ہے اپنوں کے مقابلے میں, غلامی کو پسند کرتا ہے آزادی کے مقابلے میں. ایسا دل دیا کہ آیا ہوا واپس نہ جائے. ان جوانوں کو تشکیلیں کر کر کے چلوں میں لے جائیں, تین دن دن میں لے جائیں, اور ان کے ماں باپ ان کے لیے روئیں نہ روئیں, ہم ان کے لیے روئیں گے. جان ہماری لگے, مال ہمارا لگے, اور زندگیاں دوسروں کی بنے, یہ ہے نبیوں کا کام ہے. جان ہماری لگے گی, مال ہمارا لگے گا, جتنا ہمارے پاس ہم لگا دیں, اور زندگیاں بچوں کی بنے, زندگیاں جوانوں کی بنے. اس کے لیے ہم ان کی خوشامد کریں, ان کے ساتھ ان کا دل جیتنے کی کوشش کریں, ان پر ہم احسان کریں, احسان کھلائیں پلائیں. ہم کیوں ہماری کمائی ہو جائے, کہ اس کمانے کو تم معمولی نہ سمجھو. ہو سکتا ہے جس پر تمہاری محنت ہو رہی ہے وہ آگے جا کر تم سے زیادہ دنیا میں کام کرے, ہو سکتا تم سے زیادہ آگے کام کرنے میں نکل جائے, تمہاری بڑی کمائی ہو جائے گی. مولانا اس رحمۃ اللہ علیہ ایک بات فرماتے تھے, لوگوں کو کمانے کو معمولی نہ سمجھو, لوگوں پر محنت کرنے کو معمولی نہ سمجھو. یہ کتنی بڑی بات ہے پتہ ہے؟ حضرت فرماتے تھے ہر آدمی کی موت کے بعد اس کا دفتر بند ہو جائے گا, ایک سبحان اللہ کا محتاج ہو جائے گا. لیکن میں نے جس پر محنت کی, مثلا یہ بھائی کو میں تشکیل کر کے لایا, یہ بھائی کو میں لایا, یہ بھائی میرے بعد جتنا کرے گا جو کرے گا وہ میرے کھاتے میں آئے گا, وہ مجھے اسالے ثواب کرے کہ نہ کرے میرے کھاتے میں آئے گا. پھر حضرت فرماتے تھے کہ آدمی اپنی ذات سے کتنا بھی کرے, اگر اس سے یہ پوچھا جائے کہ بتاؤ ہم نے جتنا کہا تھا اتنا کیا, تو ہم میں سے کوئی دعویٰ نہیں کر سکتا کہ ہاں 100% کر کے آئے. اور اگر ایسا پوچھے کہ جیسا کہا تھا ایسا کیا, تو ہم نہیں دعویٰ کر سکتے کہ ایسا کیا. تو ہمارا تو ہو سکتا ہے کچا کچا نکلے گا کہ ہم نے ایسا نہیں کیا, اتنا نہیں کیا جتنا کرنا ہے.
حضرت فرماتے تھے تم دوسروں کو محنت کر کے لاؤ گے اس میں اللہ تم سے ایسا نہیں پوچھے گا کہ اس نے کتنا کیا کیسا کیا, وہ جیسا بھی کرے اس کا 100% تمہارے کھاتے میں اچھا لکھا جائے گا. پھر فرماتے تھے ایک آدمی کو تشکیل کر کے لائے, تم نے کھڑا کر دیا اپنے پاس, تم نے کھڑا کیا, اب اسے کچھ نہیں آتا, نماز پڑھنے بھی نہیں آتی, وہ دیکھ دیکھ کر آپ کو نماز پڑھتا ہے, رکوع سجدہ تمہیں دیکھ کچا کچا, تو اس کا عمل تو کچا ہے. حضرت فرماتے تھے اس کے نامہ اعمال میں تو اس کا کچا عمل کچا لکھا جائے گا, مگر اس کا کچا تمہارے نامہ اعمال میں پکا لکھا جائے گا. اس لیے کہ جو آدمی دوسرے پر محنت کرتا ہے, بولو بھائی کچا بنانے کی نیت سے کرتا ہے یا پکا بنانے کی؟ پکا بنانے کی. تو اس طرح اپنے ہاتھ سے کما کر جاؤ. دیکھو بعض وہ ہوں گے کہ جس پر تمہاری محنت ہوئی تم سے آگے نکل جائے. ارے بھائی حضرت عمر نے 10 سال حکومت کی, اتنی بھاری برکم حکومت کی. صحابہ فرماتے تھے ایک جمعہ ہم اس شہر میں پڑھتے تھے, دوسری جمعہ دوسری شہر میں پڑھتے تھے, اتنی تیز رفتاری سے فتوحات ہوتی تھی. اتنا سارا عمر فاروق نے کیا, تو سب عمر فاروق کو تو جانتے ہیں رضی اللہ عنہ کو, لیکن کھاتے میں اس کے جائے گا جس نے عمر فاروق پر بولو بھائی محنت کی. اس کو کتنے لوگ جانتے ہیں کہ تماچے کس نے کھائے تھے, لہو لوہان کون ہوئی تھی, کب بہن ہوئی تھی. بہن وہ سارا نہیں کر سکی, بہن اتنا سارا نہیں کر سکی جتنا اس کے وہ آدمی نے کیا جس پر ان کی محنت ہوئی تھی. تو یہ کمائی کو معمولی نہ سمجھو, کمائی کر کے جاؤ. یہ آم کی ایک گٹلی ہے, اس میں ہزاروں آم ہیں, ایک ایک آدمی کو کما کما کر جاؤ. مولانا عمر صاحب فرماتے تھے دنیا سے لوگوں کو کما کر جاتے ہیں, ہم اس دنیا سے انسانوں کو کما کر جائیں. انسانوں کو خالد بن ولید اخیر زمانے میں اسلام لائے, سن ہجری 8 کے اوائل میں, 4 سال ہمارے نبی کے ساتھ رہے, اتنا بڑا دنیا میں کام کیا, یہ پورا شام انہوں نے فتح کیا. تو جو آدمی محنت کر کے ان کو لایا تھا وہ نہیں کر سکا, لیکن جس پر محنت ہوئی اس نے بہت کام کیا. ارے بھائی ہمارے پاس پڑھنے والے بچے کو ہم نے الف باتا پڑھایا, لیکن وہ بچہ بخاری شریف پڑھاتا ہو گیا. جس استاد نے اس کو کے جی پڑھایا تھا اس استاد کو پتا نہیں تھا کہ یہ تو یونیورسٹی کا چانسلر بنے گا, یہ یونیورسٹی کا ڈین بنے گا, یہ پروفیسر بنے گا, یہ لیکچرر بنے گا. اس کا استاد تو کے جی پڑھانے والا رہا, اور جس بچے نے پڑھا وہ کیا بن گیا, کا کالج کا پروفیسر بن گیا. ایسے یہ بچے جن کے اوپر ہماری محنت ہو رہی ہے اس کو اپنی کمائی سمجھیں. اسی میں ہم تو چلے جائیں گے, ہم سب جگہ وائرنگ کر کے گئے, محلے میں گشت کیے, لوگوں کو 3-3 دن لے کر گئے, اور پھر اس کے بعد 3-3 دن دیہاتوں میں گئے, پھر اس کے بعد ہم چلوں میں گئے, کبھی آسام, کبھی بنگال, کبھی بہار, کبھی اڑیسہ, کبھی منی پور, اور پھر کبھی ہم بیرون گئے, جہاں سورج اگتا ہے وہاں بھی گئے, اور جہاں سورج ڈوبتا ہے وہاں بھی گئے. ہم تو مر جائیں گے لیکن کل قیامت کے دن جب اٹھیں گے منی پور کا مجمع ہمارے جھنڈے کے نیچے. ارے بھائی تم منی پور والوں کے پیچھے کہاں, منی پور والے تمہارے پیچھے کیوں؟ بھائی صاحب ہم نے وہاں چلا لگایا تھا, 4 مہینے پیدل ہم نے وہاں لگائے تھے. یہ آسام والے آپ کے پیچھے کیوں جا رہے ہیں؟ ہم نے وہاں 4 مہینے پیدل لگائے تھے. اور یہ بنگال والے آپ کے پیچھے, کہ جی وہاں بھی ہم گئے تھے. اور یہ اڑیسہ, جی یہاں ہم نے 1 سال چلا وہاں بھی گئے تھے. اور یہ ناگالینڈ, کہ وہاں بھی ہم گئے تھے. اور یہ میزورم, کہ جی وہاں بھی ہم گئے تھے. ہم ایسا وائرنگ کر کے جائیں کہ سب جگہ اللہ چاہے کہ ہمارے ہاتھ سے بیج پڑ جائیں اور یہ سارے بیج اٹھیں. آپ کے یہاں ایک دیوانہ پیدا ہوا تھا آپ کے صوبے میں, مولانا یونس پونا والے, یہ گیت گا کر گئے یہ سارے کا سارے ان کے نامہ اعمال میں. ہم کب چلے جائیں گے ہمیں نہیں پتا. دیکھو نا اس مشورے کا سارا نظام بنانے میں ہمارے بزرگ موجود تھے, شمیم صاحب, شکیل صاحب, دنیا میں سے چلے گئے, اجتماع بھی نہیں دیکھ سکے, وہ اجتماع نہیں دیکھ سکے. لیکن اس کی تحریک میں جیسے ان کے اور ساتھی تھے وہ بھی تھے, لیکن یہ ساری خیر ان کے نامہ اعمال میں جائے گی. ایسے ہم بھی اپنے بیج ڈال کر جائیں, تنے لگا کر جائیں, بیج ڈال کر جائیں, اس کے لیے اپنی جانی قربانی دیں, مالی قربانی دیں. کوئی طبقہ نہ چھوڑے محنت میں, کوئی طبقہ آج ہم سے بہت سارے طبقے چھوڑ گئے. ہم اب خالی مسجد وار جماعت کی محنت میں رہ گئے. ہمارے محلوں میں فقیر رہتے ہیں سارے مسلمان ہیں, کیا ان کی جنت کا کوئی مسئلہ نہیں, ان کے جہنم کا کوئی مسئلہ نہیں, ان کے منت سماجت کا. ہمارے وہاں بڑودا شہر والوں نے فقیروں پر محنت شروع کی. وہ فقیر, کیا آپ پہلی بار ہمارے پاس آئے ہو؟ کلمے کی نسبت پر آپ پہلی بار میرے پاس آئے ہو؟ ان فقیروں نے توبہ کی. وہ کاروباری فقیر ہوتے ہیں, ان پر زکات واجب ہوتی ہے, لیکن چونکہ پیشہ ان کا فقیروں کا ہوتا ہے انہیں پتہ نہیں ہوتا. انہوں نے اپنی بچیاں مدرسے میں پڑھنے بھیجی, ان کے گھر میں تعلیم کے حلقے شروع ہو گئے, اور ان کی بچیاں مدرسوں میں پڑھنے چلی گئی. فقیر مخنث لوگ, مخنث لوگ. جب ان کی ملاقات ہجڑے, ہم لوگ ابھی رائے ونڈ میں تھے, ایک ہجڑا ہمارے کمرے میں آیا کہ میں 7 مہینے کینیا میں پیپ لگا کر آیا. اچھا بھائی تم کیسے تبلیغ میں لگے؟ کہ میری بہت چھوٹی, بہت خوبصورت لڑکا, تو اس نے اپنی شرمگاہ کٹوا دی تھی,
तो वो एक आदमी लेकर आया और कहने लगा इस पर हमारी मेहनत हुई थी, ये केन्या में 7 महीने लगा कर आया। मैंने उसको पूछा तू कैसे तबलीग में लगा, कहे ये तबलीग वाला मेरे पीछे पड़ गया था, उसने मुझे तबलीग में लगाया। तो मैंने कहा तुम क्या करते थे, कहा जी हम बड़े बड़े प्रोग्रामों में फंक्शन में जाते थे, हमारा ग्रुप जब एक रात जाए तो 5 लाख रुपए एक रात के मिलते थे, 1 रात के 5 लाख रुपए। तो मैंने सब छोड़ दिया। तो फिर मैंने कहा क्या हुआ, तो हमारे बॉस के फोन आते थे, भाई तेरी इतनी बड़ी कीमत है तूने क्यों छोड़ दिया, पैसे थोड़े बना ले उसके बाद छोड़ना। तो मैंने कहा भाई तू ऐसा कहता है पैसे बना ले उसके बाद छोड़ना, पता नहीं मौत उससे पहले आ गई तो फिर मेरी आखिरत का क्या होगा, मेरी आखिरत का क्या होगा। तो वो मुखन्नस सब चीजें क्या उनके ऊपर मेहनत हुई। हम लोग एक इज्तिमा में थे डभोई में, वहां के लोग आए और कहने लगे यहाँ के मुखन्नसों पर मेहनत हुई है, उन्होंने अपने इबादत खाना बना लिया और वो कहते हैं हमें इजाजत दो हम इज्तिमा में आते हैं। भाई हमसे भूल हो गई, हम गलत रुख पर चले गए थे, अब हमें सही रुख पर आना है। ऐसे उम्मत के हजारों तबके हैं जिनका कोई रणी धणी नहीं, उनका कोई वाली नहीं, कोई पुरसा निहाल नहीं, और हम दुनिया में मौजूद हों और ये बगैर कलमे के चले जाएं, हम अपने नबी को क्या जवाब देंगे, हम अल्लाह को क्या जवाब देंगे। हमारी जान मौजूद है, हमारा माल मौजूद है, हम इसको अल्लाह के लिए लगाएं। लोग अपने अपनी लोग अपने खानदानों के लिए रोते हैं, इस उम्मत के लिए भी कुछ रोने वाले पैदा हो जाएं, हमारी रातें इस पर लगे, हमारे दिन इस पर लगे। इसके लिए अपने कुर्बानी की सतह को बढ़ाएं, अपने बोल मीठे बनाएं, सबको दिल से लगाएं, और अल्लाह करे एक ऐसी मुबारक फिजा जिंदा हो जाए एक आदमी भी जहन्नम में न जाए, एक एक आदमी जहन्नम से बचकर जन्नत में जाने वाला बने। कुछ दीवाने अगर इसका आजम कर लेंगे, अल्लाह फरमाते हैं कुरान में हम तुम्हारे अंदर देखेंगे, अगर तुम सच्चे हो तो मैं सच्चा कर बताएंगे, अल्लाह हमसे और आपसे काम ले लेंगे। अल्लाह ने सहाबा की सुफसीबत बयान की कि जो बदर में काम आ गए वो आ गए, जो बदर में नहीं शरीक हो सके, जो बदर में उन्होंने तय किया हमें मौका मिलना चाहिए, हम मौका नहीं चुकेंगे। मिनहुम मन कदा नहबहु व मिनहुम मन यंतज़िर, इंतजार में है कि हमारे अगलों को मौका मिला, वो सब करके चले गए, हमें कब मौका मिलेगा, हम भी पीछे नहीं रहेंगे। इसलिए इस पूरे मजमे से हमारी गुजारिश है आज अल्लाह को अपनी नीयतें बताओ, हमें नहीं अल्लाह को बताओ, अल्लाह हम भी नीयत करते हैं, अल्लाह हमसे भी काम ले ले। अगर अल्लाह तूने हमसे काम नहीं लिया तुझे बहुत काम करने वाले मिल जाएंगे, हम रह जाएंगे। अल्लाह हम आपके मोहताज हैं, आप हमारे मोहताज नहीं हैं। अल्लाह हम आपके सामने अपनी मोहताजगी रखते हैं, हमें इस्तेमाल कर ले और हमें कबूल कर ले और हमें पूरी दुनिया के लिए इस्तेमाल कर ले। जब अल्लाह तय कर देगा तो अल्लाह असबाब भी पैदा करेंगे, इस्तेदादें भी देंगे और अल्लाह शक्लें बनाएंगे, और इंशाल्लाह जिस दिन हम दुनिया से जाएंगे हजारों लोगों को अपने पास पीछे कमा कर जाएंगे। भाई सब इसके लिए तैयार हो, कौन कौन कह रहा है हम तैयार है, तो इस मजमे में कौन कह रहा है कि इंशाल्लाह हर साल में 4 महीने लगाऊंगा, कौन कहता है, खड़े होकर अपने इरादे बताओ, हर साल 4 महीने लगाऊंगा, हर साल में अल्लाह के नाम पर 4 महीने लगाऊंगा, हर साल। हम आपके नाम नहीं लिख रहे, अल्लाह के फरिश्ते लिख रहे हैं, अल्लाह के फरिश्तों को अपने नाम लिखाओ, अल्लाह के सामने सच्चे हो जाओ, अल्लाह तुम्हें सच्चा कर बताएगा अगर तुम सच्चे हो। किताबों में आता है मैं अपने बंदे के साथ वो मामला करूंगा जैसा वो गुमान करेगा, अना इंदा वन्ने अब्दी भी, मेरा बंदा मुझसे जो गुमान करेगा ऐसा ही मैं उसके साथ मामला करूंगा। सब नियत करते हो हर साल 4 महीने लगाएंगे, जो हजरत जी फरमाते थे जो करेगा वो पाएगा, और दूसरा जुमला सुनाते थे कहते हुए डर लगता है, जो नहीं करेगा वो पछताएगा, हम पछताने वालों में न बने। अच्छा भाई अपने अपने खित्तों में और अपने अपने इलाकों में फिर नाम लिखवा देना, लिखवा दोगे बस बैठ जाओ, सब जहां हो वहीं बैठ जाओ, जहीं जाओ वहीं बैठ जाओ, ईमान वाला मानने वाला हो। दूसरी बात तय कर लो कि इंशाल्लाह अकेले नहीं जाएंगे, अपने साथ जमातें बना बना कर जाएंगे, अकेले नहीं जो कौन कौन जमातें बनाकर जाएंगे, अपना महीना तय कर लो, उस महीने से अभी से तश्कीलें शुरू कर दो और तश्कील शुरू करके हर साल 4 महीने लगाओ। अगर इतना मजमा नकलो हरकत पर आ जाए तो महाराष्ट्र नहीं इंशाल्लाह हिंदुस्तान और हिंदुस्तान के पूरे बाहर अल्लाह का कलमा दुनिया में जिंदा हो जाएगा। तो इंशाल्लाह मौलाना मर्दा फरमाते थे करते करते मरना है और मरते मरते करना है, तो सब तय करो कि इंशाल्लाह करते करते मरना है, ऐसा नहीं मरेंगे कि मर गया मरदूद न फातिया न दरूद। तो कैसे मरेंगे, कजी करते करते मरना है और मरते मरते करना है। किसी महीने में भी हमारे 3 दिन नहीं छूटेंगे, कौन कौन नियत करता है कि हर हाल, और जमात बनाकर जाएंगे, किसी जमात में जुड़ेंगे नहीं, 27 दिन मेहनत करके अपनी जमात बनाएंगे। अगर इतना मजमा नकलो हरकत में आ जाए तो इंशाल्लाह 3-3 दिन के जमातों की भरमार होगी, कोई देहात नहीं छूटेगा। लगाओगे 3 दिन, कौन कौन हर महीने लगाएंगे, और रोजाना अपने मोहल्ले में मेहनत करेंगे, सब नियत करते हो, और घर वालों को कवर करने के लिए बच्चों के साथ, بچیوں کے ساتھ سب کے ساتھ رویے اچھے کریں گے بھائی، رویے اچھے کرو گے، اور جوانوں کو بھی اپنی محنت کا میدان بنائیں، عصری طلبہ کو اور جتنے طبقے ہیں، فقیر اور جتنے بھی ہیں، ان سب کو اپنی محنت کا میدان بنائیں، کرو گے انشاءاللہ اللہ ہم کو توفیق دے پاؤں گا، ٹھیک ہے، اللہ توفیق دے، اور دعاؤں کا بھی اہتمام کریں، اس لیے کہ کرنے والی ذات، دینے والی ذات اللہ کی ہے، یہ اجتماع اسی لیے ہے کہ ہم سے جو آج تک کرنے میں چکے ہوئی ہے اس پر ہم معافی مانگیں، اور اب جو کچھ کر سکتے ہیں اس کی ہم کمی نہ کریں، کیوں کہ ہو سکتا ہے اس سال کے 15 شعبان میں ہمارا نام ہو سکتا ہے زندوں میں ہو، ہو سکتا ہے مردوں میں ہو، تو اچھے عزائم اور اگر اچھی نیتیں کر لی تو انشاءاللہ انہی کرنے والوں میں ہمارا حشر ہو جائے گا، اس لیے دعا کر کے اپنے آپ کو اللہ سے قبول بھی کرواویں، کرواؤ گے اللہ توفیق دے قبول فرماوے، رات کو جلدی سو جائیں، اخیر رات میں اٹھنے کا اہتمام کریں، گھر میں جا کر موبائل میں نہ لگے رہیں، بہت بری بات ہے، گھر میں گئے ہم بھی موبائل میں، بیوی بھی موبائل میں، تو پھر بچے کیا کریں گے، وہ بھی موبائل میں رہیں گے، جتنا موبائل کا کام ہے گھر کے باہر پورا کر لو، اور عشاء کے بعد فوراً جا کر سو جاؤ تاکہ اخیر رات میں اٹھ کر تم اللہ سے کچھ کہہ سکو، اخیر رات کا اٹھنا بڑا بھاری ہے، کوئی بزرگ بغیر اخیر رات میں اٹھے بزرگ نہیں بنتا، ہمارے نبی نے فرمایا اگر اخیر رات میں اٹھنا بھاری نہ ہوتا تو میں ان سب پر لازم کر دیتا کہ اخیر رات میں ضرور اٹھو، اللہ پہلے آسمان پر کہتے ہیں ہے کوئی مانگنے والا جس کو میں دوں، ہے کوئی توبہ چاہنے والا جس کی توبہ قبول کروں، ہے کوئی روزی چاہنے والا اس کو روزی دوں، اللہ پہلے آسمان پر آ کر کہتے ہیں ہم سوتے ہوں، اس کا قصور کیا ہے کہ ہم لیٹ سوتے ہیں، اس لیے سب نیت کرو لیٹ نہیں سوئیں گے، عشاء کے بعد اگر کوئی دینی مشغلہ نہیں فوراً عشاء کے بعد جا کر سو جائیں گے، سب نیت کرتے ہو، کون کون کہہ رہا ہے عشاء بعد سو جائیں گے، اور کمائی کو حلال کرو، اس پیٹ میں حرام کو نہ جانے دو، اگر اس پیٹ میں حرام چلا گیا کتنے بھی بڑے بزرگ گئے ساری بزرگی دھری کے دھری رہ جائے گی، اس کی عبادت سر کے اوپر ایک بالشت نہیں جائے گی، کعبہ کا پردہ پکڑ لیا تو بھی عبادت قبول نہیں، کسی کے میراث ہمارے پاس ہے دے دیں، ہر کمائی کے نقشے کو حلال کر دیں تاکہ کمانا بھی اچھا خرچ کرنا بھی اچھا، ٹھیک ہے انشاءاللہ اللہ توفیق دے قبول فرمائے، سبحان اللہ وبحمدہ، سبحانک اللہم وبحمدک، ونشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک، سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین،
کھانے سے فارغ ہو جائیں سنت کے مطابق، 1:30 بجے اذان، 2 بجے جماعت، اور یہ بیچ میں جو وقفہ ہے بہت قیمتی باتیں ہمارے سامنے آئی ہیں، اس کا آپس میں مذاکرہ ہو تو انشاءاللہ،
ابھی مصافحہ مشکل ہے، ابھی کل مولانا کریں گے، بس بس ہو گیا،
آپس میں ان باتوں کا مذاکرہ ہو اور یہ لے جائیں۔